जो नहीं आती वो अल्हम्दुलिल्लाह अब आपको आ गई। तो लुक एट द पॉजिटिव साइड, इसमें कोई अफसोस करने की, दुखी होने की नहीं जरूरत है। अगर आप वाकई सीखने के लिए आए हैं तो ये देखें कि आपने सीखा कितना, और अगर नंबरों के लिए आए हैं तो फिर नंबर तो ऊपर नीचे हो सकते हैं। अब जो लोग 60% से कम नंबर जिनके आए हैं, आप लोगों तक टेस्ट मार्क्स पहुंच चुके होंगे, तो जिनके 60% से कम आए हैं इंशाल्लाह ताला उनको मैं दोबारा टेस्ट दूंगी ताकि वो अपने ग्रेड्स को बेहतर कर सके। और हो सकता है कि जो गलतियां उन्होंने की हैं उसे सीख के अब ज्यादा इंशाल्लाह अच्छा कर सके। और जिनके अच्छे नंबर आए हैं अल्हम्दुलिल्लाह, किसी के भी 100% मार्क्स नहीं आए हैं इस टेस्ट में। मैक्सिमम मार्क्स 90% है, 91% है, इससे ऊपर किसी के भी नंबर नहीं आए। इसका मतलब है कि डेफिनेटली कुछ क्वेश्चंस ऐसे थे जो सबके लिए, या डिफरेंट क्वेश्चंस डिफरेंट लोगों के लिए ट्रिकी थे, या फिर उनको उसके नहीं कॉन्सेप्ट क्लियर था, तो इसकी वजह से वो अटेम्प्ट सही से नहीं कर सके। तो अब हम इंशाल्लाह ताला आज देख लेते हैं कि कहाँ पे आप लोगों की गलतियां हुई हैं। गलतियां की मैं अप्रिशिएट करूंगी अगर आप लोग पैल टॉक पे आके यहाँ पे इंशाल्लाह आंसर लिखें, क्योंकि मैं वहां पे ओपन करके लाइन नहीं दे सकती। इंशाल्लाह ताला हम आगे रिव्यू करेंगे तो उसमें फिर मैं लाइन खोल दूंगी, लेकिन फिलहाल आप लोग इंशाल्लाह यहाँ पे रिप्लाई करेंगे मुझे। कि आप लोग भी अगर टेस्ट प्लीज अपना खोल लें, अपनी ईमेल्स खोल लें जो आप लोगों को भेजी थी। जी सब लोग जब रेडी हो जाएं वन टाइप कर दें ताकि मैं इंशाल्लाह ताला आपकी ईमेल्स आपके सामने होंगी, आपको अपने क्वेश्चंस पता होंगे और आपको पता होगा कि कहां पे आपने गलती की है। ठीक है, वन टाइप करते हैं। ये सब क्या, इन सब में ईमेल्स खोलनी है? ठीक है, ये सबके सामने आपके क्वेश्चंस हैं, क्वेश्चन सामने होना बहुत जरूरी है। चलो इंशाल्लाह ताला हम स्टार्ट करते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अहमदुहु व सल्ली अला रसूलिल करीम, अम्मा बाद, फाऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम, रब्बि शरह ली सदरी व यस्सिर ली अमरी واحلل عقدة من لساني يفقه قولي اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين। اللہ تعالیٰ نے صحیح سے توفیق عطا فرمائے اور اللہ تعالیٰ ہمارے لیے سب کا جاریہ بنا دے جو وقت ہم یہاں پہ بیٹھے ہیں جو وقت لگا رہے ہیں۔ پہلا کوشچن دیکھتے ہیں انشاءاللہ۔ पहला क्वेश्चन है आपका एहराम के बारे में। आप अपनी बुक भी साथ खोल लीजिए, बुक भी साथ खोल लें। मैं कोई इस वक्त तो आपका कोई टेस्ट नहीं हो रहा, इसलिए आप साथ साथ बुक खोले रखेंगे तो बेहतर है। जी, एहराम बांधने के लिए पहले खुशबू लगाकर ऊपर से एहराम बांध लिया जाए तो कोई हर्ज नहीं है। जी, क्या अगर पहले से खुशबू लगाई हो और एहराम उसके बाद ऊपर से पहन लिया हो तो इसमें कोई हर्ज नहीं। अच्छा, अब एक इसके अंदर बात, कुछ लोगों को ये प्रॉब्लम था कि उनको ये नहीं वाले क्वेश्चन समझ नहीं आते कि किस तरह से इनको अटेम्प्ट किया जाए, इनको यस लिखा जाए, नो लिखा जाए या क्या लिखा जाए। तो आप इसके अंदर देखें, ये देख लें कि अगर आपके पास कोई आता है, मैं आपके पास आई हूँ और मैं पूछ रही हूँ कि भाई खुशबू लगा के ऊपर से आराम पहन लूं, या जिस तरह से क्वेश्चन है कि नहीं पहन सकते, इसमें कोई हर्ज नहीं, तो आप क्या फौरन बोलेंगी? नहीं, इसमें हर्ज है। या आप ये बोलेंगी कि नहीं कोई बात नहीं है, आप कभी खुद कहिए और आप इस तरह से कर सकती हैं। अब किसी
کا جواب نہیں ہے. وہ کوئی آپ سے آ کے یہ پوچھتا ہے تو آپ تو یہی سمجھ میں نہیں آیا کہ کس طرح جواب دیا جائے. دیکھیں جو اگر نہیں والا کوشچن ہے تو آپ یہ دیکھیں یہ اسٹیٹمنٹ کیا ہے, نہیں کو نہیں لے کر بیٹھے, اسٹیٹمنٹ کیا ہے. اسٹیٹمنٹ یہ صحیح ہے, آپ کسی کو کہیں گے کہ ہاں اس میں کوئی حرج نہیں ہے یا پھر اس میں حرج ہے. کوئی حرج نہیں ہے واقعی تو یس کر دیں اس کو, ٹھیک ہے. یہ نہیں کرنا کہ پھر نو کر دینا. تو اس طرح کے کوشچن کو تھوڑا سے سمجھنے کی بھی کوشش کریں نا. آپ تو کافی سارے ٹیسٹ ہو گئے ہمارے, آپ لوگوں کو ابھی تک یہ بھی نہیں آ رہا کہ کس طرح ٹرو اور فالس کو ہینڈل کیا جائے, ٹھیک ہے. ہاں جی, تو اس کو سمجھیں کہ آپ کے پاس کوئی آ کے ایسے پوچھ رہا ہے, اس بات کو سوچیں آپ, اور اس سے سوچیں کہ میں نے اس کو کہوں گی کہ ہاں یا کہوں گی کہ نہیں. کوئی حرج نہیں ہے, واقعی کوئی حرج نہیں ہے. اب اردو سمجھنا بھی اس کے لیے ضروری ہے نا کہ آپ ایسے سوالوں کے جواب کیسے دیتے ہیں, ٹھیک ہے. تو ہاں جی, کوئی حرج نہیں ہے اس کے اندر, پہن سکتے ہیں. یس کہہ رہے ہیں, ہاں احرام پہن کے پھر نہیں خوشبو لگا سکتے. میں پہنا ہوں, پہننا بعد میں ہے اور خوشبو پہلے سے لگی ہوئی ہے اور خوشبو آ بھی رہی ہے تو کوئی حرج نہیں ہے, ٹھیک ہے. اچھا, محرم مرد کی جوتی ایسی ہونی چاہیے جس میں پیر اوپر سے ننگا ہو. اب پیر اوپر سے ننگا, پیر سمجھتے ہیں کس کو کہتے ہیں؟ پہلے تو پیر ہی سمجھ لینا, ٹانگ کو پیر نہیں کہتے. کچھ لوگ ٹانگ کو کہتے ہیں, کہتے ہیں میرے پیر میں درد ہے تو وہ ٹانگ کو کہہ رہے ہوتے ہیں. اردو بھی سمجھ, ہم اردو میں یہ پڑھ رہے ہیں تو اردو آپ کو اتنی آنی چاہیے. اگر آپ کو یہ اردو نہیں پتا کہ آپ کو باڈی پارٹس نہیں پتا ہے تو پھر ہم کیا پڑھ رہے ہیں؟ تو آپ کسی کو مس گائڈ کر سکتے ہیں. پیر کیا چیز ہوتی ہے, فٹ ہوتا ہے یا لیگ ہوتی ہے, پہلے یہ بتائیں. جی میری آواز آ رہی ہے؟ پیل ٹاک پہ بتائیے فٹ ہے یا لیگ ہے. اچھا فٹ ہے, ٹھیک ہے. اچھا فٹ جو ہوتا ہے اس کا اوپر کا حصہ کون سا ہوتا ہے؟ جو اوپر اس کے ہے وہ فٹ کے اوپر کون سا ہوتا ہے, جہاں پہ ہڈی آپ کی, ٹھیک ہے, ابری ہوئی ہڈی جدھر ہوتی ہے یہ ہے, ٹھیک ہے, جس کو ہم کہیں گے جہاں پہ آپ کی یہ انگلیاں ہیں, اس سے پیچھے والا حصہ یہ سارا اوپر کا ہے. نہیں, فٹ کا اوپر کا حصہ اینکل نہیں ہے. فٹ کا اوپر, جیسے میں کہوں ہاتھ کے اوپر کا حصہ کیا ہے, تو ہاتھ کے اوپر کا حصہ ایک ہتیلی ہے, تو اس سے اوپر کا حصہ وہ جگہ جہاں پہ آپ انگوٹھیاں پہنتی ہیں, اس سے ساتھ ہی پیچھے جو یہ ہے یہ حصہ ہے. اسی طرح اینکل فٹ کے اوپر نہیں ہے, اینکل فٹ کے اوپر کا حصے کو پوچھا گیا, پیر کے اوپر کا حصہ. اور اب اوپر کا حصے سے آپ کو اگر نہیں بھی سمجھ آتی تو آپ مجھ سے اسی وقت پوچھا کریں کہ آپ کا یہ اس میں کیا مراد ہے, چاہے مجھے پرائیویٹ میسج کر دیں یا مجھے وائبر پہ پوچھ لیں یا یہیں پہ مین سکرین پہ آپ میرے سے پوچھیں. پوچھیں ضرور کہ آپ کو کوسچن صحیح سے سمجھ آنا چاہیے. تو آپ یہ دیکھیں کہ آپ اپنے نوٹس بھی نکال لیں, اور حدیث نمبر 732 میں اگر آپ نے لکھا ہوا کچھ تو آپ کو وہاں پہ پتا ہوگا کہ یہاں پہ خاص طور پہ جوتی کا ذکر آیا, اور یہ بھی ذکر آیا کہ آپ ساکس پہن سکتے ہیں یا نہیں. اور اس وقت بھی استاد نے ہمیں بتایا تھا کہ یہاں پہ یعنی آپ جوتا پہن سکتے ہیں, مگر جوتا ایسا نہیں ہو کہ جو پورا پیر کو کور کر رہا ہو, پیر پورا اوپر سے کورڈ ہو یہ نہ ہو. مگر آپ کوئی کینچی چپل یا اس طرح سے نہیں کر سکتے کہ آپ کوئی کینچی چپل کے ضروری آپ نے وہی پہننی ہے, بس پیر ننگا ہونا چاہیے, ٹھیک ہے. اور پیر میں مطلب کیا ہے, جو ٹخنے ہیں وہ مراد ہیں, کہ ٹخنے ڈھکے ہوئے نہ, ٹھیک ہے. اب مگر یہ بھی نہیں مطلب کہ بوٹ پورا آپ وہ ہائی انکل شوز پہن لیں اور پورے بوٹس پہن لیں, وہ نہیں ہے کوئی. مگر ایسی اسپیسیفک جوتی کی ضرورت نہیں کہ بس ایسی جوتی ہو اس کے اندر جی یہ ہو, اس کے اندر ایسا ہو, اس میں اس طرح فلپ فلوپس ہوں, اس کی ضرورت نہیں ہے, ٹھیک ہے. تو یہ بات سمجھنی چاہیے. اسی طرح اگر ساکس بھی پہنے میں جوتی نہ ہو تو ساکس پہن سکتے ہیں. اب ساکس میں آپ دیکھیں, ساکس میں تو یہ اوپر کا حصہ ڈھکا ہی ہوتا ہے, کون سی ساکس ہوتی ہیں وہ اوپر کا حصہ ہی نہ ڈھکا ہو, لیکن اس کو بھی اینکل سے کاٹ لیں کہ جو ہے نا وہ ٹخنے اس میں ننگے ہونے چاہیے. تو کوئی خاص آپ کو ایسی ایک اسپیسیفک جوتی کی ضرورت نہیں ہے. جی مقصد یہ کو اینکل اوپن ہو, मगर ऐसे भी नहीं हो कि पूरा पैर बंद हो जाए, वो भी नहीं होना चाहिए, ठीक है। बंद शूज की तरह पूरा पैर बंद हो वो भी नहीं हो, ये भी समझ लें। तो मोहर्रम मर्द की जूती ऐसी नहीं जिसमें पैर ऊपर से नंगा हो, ऊपर से नंगा हो नहीं, इसकी ऐसी कोई जरूरत नहीं है कि पैर ऊपर से जरूरी नंगा हो, नो, ठीक है। इसमें टखने की बात नहीं हो रही। अगर कहा जाता कि पैर का टखना, टखना तो लिखना आसान ही है, तो टखना अगर कहा जाता कि टखना नंगा होना वो जरूरी है या जरूरी नहीं, तो उसके ऊपर आप आंसर देते कि हाँ वो जरूरी है टखना नंगा होना, ठीक है। ऐसी होनी चाहिए जिसमें पैर ऊपर से नंगा हो, लाजिम ऐसा है, ऐसा कोई लाजिम नहीं है। अच्छा, अगर बगैर इरादे के मुहर्रम के बाल टूट जाएं तो कोई हर्ज नहीं है जी। अगर बगैर इरादे के, तो बगैर इरादे के इसमें कोई हर्ज नहीं है, उसमें अगर नंगे हो भी जाएं कोई मसला नहीं है, नंगे हो सकते हैं, सॉरी बाल टूट सकते हैं, कोई हरज नहीं है इसके अंदर। अच्छा, मैं फोन लाइन पे भी हूँ, उनकी बहुत उसकी वजह से काफी डिस्टरबेंस हो रही है, या तो फिर मैं फोन लाइन ऑन कर लेती हूँ, आप फोन लाइन छोड़ दें, ठीक है, इसकी वजह से मुझे फिर काफी डिस्टरबेंस हो रही है जी।
ठीक है, आवाज आ रही है फोन पे? आप कह रही ट्रिकी क्वेश्चन, अगर मैंने तो कोई ट्रिकी क्वेश्चन किया ही नहीं। हाँ, ट्रिकी क्वेश्चन तो इसमें कोई है ही नहीं है, इसमें तो सीधा सीधा मैंने आपसे पूछा है कि जूते पैर के ऊपर का जरूरी है कि क्या ऐसा हो जिसके अंदर क्या सोचा। मुझे बार बार फैलटॉप सेशन में क्वेश्चन पे जाना पड़ता है। मुहर्रम मर्द की जूती ऐसी होनी चाहिए जिसमें पैर ऊपर से नंगा हो। अभी मैं इसलिए आपसे क्वेश्चन किया था कि जब हमने जाना होता है हज पे या उम्रे पे, तो खास तौर पर मर्द ऐसी जूतियों के लिए बहुत भागम फौरन होती है, जो कैंची चप्पल जिसको कहते हैं, और अगर सर्दियां हैं तो फिर तो ये मिलना तकरीबन यहाँ पे तो इम्पॉसिबल है इस मुल्क जहाँ। तो उस वक्त में क्या होता है कि फिर एक खाम खास ही अपने ऊपर डाली हुई एक मुश्किल है कि भाई उसमें से हाँ यहाँ से नंगा, और या उसके अंदर बस ये देखना चाहिए कि अगर टखना नंगा है या नहीं, मगर बंद बूट्स नहीं पहन सकते, बंद बूट्स नहीं पहन सकते, मगर ऐसा उसके टखना लगाना, बाकी आप कोई भी तरह के सैंडल पहन सकते हैं, ठीक है। ये बहुत वजाहत के साथ बात हुई, अगर आप इसको अगर आप जाके जरा सुनिए तो और भी आप इसको फायदा हो। अगर बगैर इरादे के मुहर्रम के बाल टूट जाए ये तो सबको समझ आता, कोई है नहीं। अब ये इसमें भी नहीं का लफ्ज आया, इसमें ये मसला आपको कि भाई नहीं है तो अब इसका जवाब यस है या नहीं है, ये स्टेटमेंट ट्रू है कि फॉल्स है। पहले मैं ट्रू फॉल्स लिखवाती थी, उसमें भी कुछ लोगों को मसला था, अब यस नो में भी नहीं समझ आती कि क्या किया जाए। ये स्टेटमेंट बताएं, नहीं या हाँ को छोड़ें, आप स्टेटमेंट बताएं कि क्या ये बात सच्ची है, सच है कि झूठ है ये बात, कि एक बात झूठी होगी इसमें कोई सच्ची।
अच्छा लो मैंने तो फुल किया।
अच्छा चलिए, मैंने अब देखिए आप सही है, सही है फोन पे आवाज, अल्हम्दुलिल्लाह। अच्छा जी, ट्रू फॉल्स अब बेटर है, हमें तो कोई फर्क नहीं पड़ता, लेकिन आप लोग खुद ही फिर उसमें भी कंफ्यूज होते हैं। किसी ने कहा था ट्रू फॉल्स ना लिखें, यस नो लिखें, चले अब ट्रू फॉल्स लिखने शुरू हो जाएंगे। असल बात आपको ये समझने की है ना कि देखिए ये स्टेटमेंट कैसी है। हाँ वो सेम ही है, अब आप ट्रू का मतलब है यस, फॉल्स का मतलब है नो। चले यस नो तो बल्कि ज्यादा मुझे आसान लगता है कि वो समझ में आना। चले आप वो ट्रू फॉल्स लिख देंगे, अब बताएं ट्रू है कि फॉल्स है, पहले तो यहीं पे बताएं ना, ये बात ट्रू है, कोई हर्ज नहीं है, मतलब हमें उर्दू अपनी सही करनी चाहिए। जब हमसे कोई सवाल करता है पहले उसका जवाब सही से देना आना चाहिए
کہ مجھے اس کا جواب دیتے جب کوئی کہتا ہے کوئی حرج نہیں ہے تو ہم کہتے ہیں نہیں نہیں کوئی حرج نہیں, یہ اس کا جواب نہیں نہیں ہوتا, اس کا جواب ہوتا ہے ہاں واقعی کوئی حرج نہیں ہے. ٹھیک ہے, تو اردو کو پہلے ہم فکس کریں. اچھا جی, یعنی جان بوجھ کے اگر توڑے جائیں تو پھر مسئلہ ہے, لیکن اگر ویسے آپ کے ٹوٹ گئے ہیں, مسئلہ ہے کہ آپ جی حجاب سے ساتھ ہمارے کئی بال لگے ہوتے ہیں جب ہم حجاب کھولتے ہیں, دیکھا ہے, لیکن اب اس کی وجہ سے اتنے ہم کانشیس ہو جاتے ہیں کہ بعض لوگ پتہ نہیں کیا کیا اوپر نیچے ایک ٹوپی پہنتے ہیں, پھر اوپر کچھ پہنتے ہیں, پھر تیسرا کچھ پہنتے ہیں کہ بھائی بال نہ ٹوٹ جائے. یہ نا بھائی اگر وہ ایسے غلطی سے, یعنی آپ کے بال اتنے گرتے ہیں کہ وہ ٹھہرتے ہی نہیں ہیں, تو پھر آپ کیا کریں گے جتنی مرضی ٹوپیاں پہن لیں, یا آپ کے آپ پہنتے وقت کہیں بال ادھر ادھر ٹوٹ گیا یا کچھ ہو گیا غلطی سے ہو گیا, تو اس میں کچھ نہیں ہے. ٹھیک ہے, ہیئر فال بالکل نیچرل بھی ہوتا ہے, بالکل صحیح ہے. اچھا جی, میقات کے اوپر سے گزرنے والے کو احرام کی حالت میں ہونا ضروری ہے. اب یہ والا تو سمپل میرے خیال نہیں والے آپ کو زیادہ پرابلم ہوتے. اچھا ٹھیک ہے, ظاہر ہے میقات سے اگر احرام نہیں پہنا ہوگا تو پھر تو نہیں صحیح ہے, ایسے بھول نہیں سکتے کہ آپ چلے جائیں آگے کہ مجھے بھول گیا تھا. اچھا, احرام ان دو چادروں کا نام ہے جو پہن کر انسان احرام کی حالت میں آ جاتا ہے. اب یہ بہت امپورٹنٹ کوسچن تھا جس کا مجھے افسوس ہے کہ بہت سارے لوگوں نے اس کو غلط جواب دیا. احرام حج کا جب ہم نے باب پڑھ لیا, ابھی تک آپ کو یہ نہیں پتا چلا احرام دو کپڑوں کا نام نہیں. میں ابھی اگر دو وہ کسی کو دو کپڑے پہنا دیں کہ بھائی دو چادریں لپیٹ لے کوئی آدمی کسی کو دے دیں, اب وہ پہن کے بیٹھ جائیں, مثلا آپ کئی دفعہ یہ ہمارے اسکول اسلامک اسکولز میں ہوتا ہے حج کی اس کی پریکٹس کرا رہے ہوتے ہیں اور پھر وہ اس طرح ان بچوں کو ڈریس اپ بھی کرتے ہیں, تو وہ احرام کی حالت میں آ گئے بچے. کیا وہ احرام کی حالت میں آ گئے؟ کوئی ڈیمونسٹریشن ہو رہی ہے, حج کا سکھایا جا رہا ہے. اسی سے مجھے ایک بات یاد آئی, آپ لوگوں کو ذرا کلیئر کر دوں, سوشل میڈیا پہ کچھ اس وقت تصویریں بہت گھوم رہی ہیں کہ دیکھو لوگ افریقہ میں حج کر رہے ہیں اور اس طرح کا کعبہ بنایا ہوا ہے اور ایسے بنایا ہوا ہے. اور بھائی ایسا کچھ نہیں ہو رہا, پہلے ہمیں تحقیق کرنی چاہیے, اس کے بعد پھر آگے چیزوں کو پھیلانا چاہیے. وہ اتنا بڑا ایشو ہو گیا, اب سارے علماء اس کے خلاف بولیں اور ایسے کریں اور بہت کچھ لکھا ہوا, نہ بھیجنے والے کو سمجھ ہوتی ہے, نہ پتہ نہیں کہاں سے تصویریں لے لیتے. اور بھائی وہ افریقہ میں لوگ ہیں, ان کو نہیں سمجھ, انہوں نے نہ کبھی کعبہ دیکھا, نہ ان کو کوئی بالکل سمجھ نہیں ہے اس کی, تو وہ ان کو وہاں پہ ایک جیسے ہمارے اسکولوں وغیرہ میں نہیں کر کے دکھاتے, کر کے ڈیمونسٹریشن سی بچوں کو سمجھانے کے لیے ایک صفا مروہ بنا لیتے ہیں, ایک مقام ابراہیم بنا لیا, ایک طرح کر کے دکھاتے ہیں, تو وہ اس طرح کر کے ان کو سارا کچھ وہاں پہ کراتے ہیں تاکہ ان کے لیے ایزی ہو جائے. وہاں پہ جا کے ان لوگوں کو زبان آتی ہے, نہ ان کے پاس کوئی خاص نالج ہوتا ہے دین کا, تو ان کو وہ سارا سکھا کے پھر وہاں پہ بھیجتے ہیں. اب اس کو دیکھو ہم نے کیا سے کیا بنا لیا, انہا اللہ و انہا الیہ راجعون. ہمیں کوڑی آج جو چل رہا ہے نا سوشل میڈیا پہ, آنکھیں بند کر کے اس کو بلیو کر کے فوراً آگے سے آگے نہیں بھیجتے رہنا چاہیے. ٹھیک ہے, تو بھائی کتاب الحج آپ نے پڑھ لی ہے, خدا کے لیے یہ سمجھ جائیں احرام از اے اسٹیٹ ان وچ یو انٹر, کہ یہ اسٹیٹ آف احرام میں. اور یہ بھی نہ آپ کہیں کہ میں نے بس میقات آئے گی تو اس وقت میرا میں احرام کی حالت میں آ جاتی ہوں. بات یہ ہے کہ آپ نے نیت کہاں سے کی, اگر آپ نے گھر سے ہی الفاظ کہہ دی ہے, نیت کر دی ہے, آپ نے نیت میں ہو گئی آپ کی, تو آپ گھر سے ہی احرام کی حالت میں ہو سکتے ہیں. اور آپ نے میقات میں جا کے نیت کی جو اصل میں ہے, جو کرنی چاہیے وہاں جا کے, تاکہ آپ شارٹر پیریڈ کے لیے احرام کی حالت میں ہوں. اگر آپ جتنا لانگر پیریڈ کے لیے ہوں گے اتنی کوئی نہ کوئی غلطی ہو سکتی تھی, احرام کی کافی پابندیاں ہیں. تو اب آپ چادروں میں آ کے تو سمجھنے شروع جائیں گے میں احرام کی حالت میں آ گئی. نہیں, چادر پہن لینے سے کوئی احرام میں نہیں آ جاتا, اس وہ تو ہم نے اس کا نام ایک احرام دیا, بھائی یہ احرام خرید لیا وہاں سے وہاں سے, مگر یہ وہ احرام نہیں ہے جو کہ ایک آپ پڑھ لکھ گئے ہیں. تو اب آپ کو پتا ہونا چاہیے کہ احرام ایک حالت ہے, حالت ہی احرام میں آپ آتی, یہ احرام نہیں ہے کہ اب یہ اگر کوئی سوال کرے کہ نہیں جی وہ چادریں ہم تبھی پہنتے ہیں جس وقت حاج عمرے کے لیے جا رہے تھے, تو کوئی گھر سے اگر پہن کے چل پڑے, نیت نہیں اس نے کی ہے, وہ لوگ گھر سے بھی پہن کے جاتے ہیں, کہتے ہیں جہاز وغیرہ میں بڑی مشکل ہوگی, تو آپ کا تو یہاں سے لمبا سفر ہے, لیکن جو قریب کی کنٹریز کے ہیں وہ پہن لیتے ہیں اپنے ملکوں سے یا اپنی جگہوں سے کہ نہیں جی ہم نے یہی سکھا, تو کیا اس وقت ہی وہ احرام میں آ گئے؟ ابھی نیت انہوں نے کی ہی نہیں. چار جا رہے ہیں وہ حج عمرے کے لیے, لیکن کیا اسی وقت آ گئے؟ نہیں, جب تک کہ وہ اس کی نیت نہیں کر لیں. ٹھیک ہے, تو یہ تو بہت زیادہ ایک ایسی مسٹیک تھی جو بالکل نہیں آپ لوگوں کی ہونی چاہیے تھی, کیونکہ یہ مینس کہ آپ کو سمجھ بالکل نہیں آئی کہ کیا ہے حج کی وہ, پتہ نہیں کیا کیا ہم اس کے اندر اور اتنی ڈیپتھ میں جا کے پڑھیں, لیکن یہ تو ایک مین چیز ہے جو آپ کو سمجھ ہونی چاہیے. وہ تو ہم نے باریکیاں تو کر لی ہیں, بہت بہت باریکیوں میں آپ تو جا چکے ہیں, لیکن یہ ایک بیسک چیز ہے, اس کی سمجھ ہونی ضروری ہے. ٹھیک ہے, اچھا جی, کیونکہ آپ جب کسی کو حالت احرام میں کہہ دیتے ہیں نا تو بہت بڑی بات ہے, اس لیے کہ بہت ساری چیزوں کی اس کے اوپر ریسٹرکشن لگ جائے گی. ایسے ہی نہیں آپ کسی کو کہہ سکتے کہ پھر وہ چادر پہنے دیکھ لیا بس چلو جی حالت احرام میں ہوگی. دس واز ویری سلی مسٹیک. اچھا آگے چلیں, احرام کی حالت میں انجیکشن لگانا منع ہے. اللہ اکبر, مجھ سے ڈر لگتا ہے نہیں اور منع والے کوشچن پہ. منع ہے, ہاں منع ہے یا نہیں؟ جی شکر الحمدللہ, یہ تو سب کا ہی ٹھیک ہوا. نہیں سب کا شاید نہیں یہ ٹھیک ہوا, ایک کوشچن ہے جو سب کا ٹھیک ہوا. احرام باندھتے وقت یہ شرط لگائی جا سکتی ہے کہ اگر میں بیمار ہوگی تو احرام کھول دوں گی, اس کا ذکر تو قرآن کریم میں بھی ہے. تو یہ شرط لگا سکتے ہیں کہ ہم اس وقت سوچ لیں, جیسے کئی لوگ بیمار ہوتے ہیں, کئی لوگوں کے کچھ ایسے پرابلم ہوتے ہیں کو پتہ نہیں ہوتا حالت کب خراب ہو جائے. ٹھیک ہے, تو ہاں ٹھیک ہے, آپ کو اس وقت آپ یہ شرط لگا سکتے ہیں, یعنی اپنے ساتھ نیت میں شامل کر سکتے ہیں. طواف کے لیے وضو کی شرط نہیں ہے, یہ بات صحیح ہے؟ نو یس نہیں, یہ بات صحیح ہے, وضو کی شرط نہیں ہے. آپ کو کوئی کہے جی وضو کی شرط نہیں ہے تو آپ کیا کہیں گے, یہ بات صحیح ہے؟ یس یس اس کا آنسر نہیں ہے, یس شرط ہے, شرط ہے. میں آپ سے صحیح جواب نہیں پوچھ رہی, آپ مجھے بتائیں یہ بات صحیح ہے کہ نہیں. کوئی آپ کو یہ کہتا ہے تو آپ کیا کہیں گے؟ جب آپ یس لکھ دیں گی نا تو وہاں پہ بھی آپ یس کلک کر دیں گے. تو آپ نے یس نہیں بولنا, یس نہیں لکھنا, یہ بات صحیح ہے. کوئی آ کہے کہ میں بغیر وضو کے جا رہی ہوں طواف کرنے, تو آپ کیا کہیں گے؟ ٹھیک ہے جاؤ, صحیح ہے یا نہیں؟ ہاں تو پھر آپ کہیں گے نو. ٹھیک ہے, اب میں آپ کو یہ بھی سکھانا ہے کہ کس طرح سے آپ نے جواب دینا. اچھا جی, حائضہ حج کے تمام مناسک ادا کر سکتی سوائے طواف اور صفا مروہ کی سعی کے, کر سکتی ہے. یس اچھا, ایک بات اور میں آپ کو بتا دوں, آپ کہیں زندگی میں کنفیوز نہ ہو جائیں. ایک حدیث میں آتا ہے کہ صرف طواف نہیں کر سکتی, صفا مروہ کی سعی کر سکتی. ایک حدیث ہے, آپ اس کی کیسے اس کے ساتھ وہ کریں گے؟ تو اس کا جواب بتا سکتا ہے. اب آپ کہیں گے کہ جی ہمیں تو حج کا ٹیسٹ ہوا تھا اور اس کے اندر ہمارے نمبر اس کے اوپر کٹ گئے تھے, تو یہ کیا ہوا, یہ تو حدیث ہے. شاباش, ویری گڈ, پہلے صفا مروہ مسجد میں نہیں تھا. شاباش, یعنی اس وقت آپ کر سکتے تھے صفا مروہ کی صحیح, کیونکہ وہ مسجد کا حصہ نہیں تھی. اب کس وجہ سے صفا مروہ کی صحیح اٹسیلف غلط نہیں ہے؟ صفا مروہ کی صحیح تو آج بھی کر سکتے تھے پہاڑیوں پہ بھاگنا, مگر پرابلم اب کیا ہے کہ اب صفا مروہ دونوں ہی پہاڑیاں مسجد کے اندر آ چکی ہیں, اور مسجد کے احترام کے اندر پھر آپ مسجد میں اس طرح حیض کی حالت میں, ناپاکی کی حالت میں اس طرح سے نہیں ہو سکتے. ٹھیک ہے, یہ تو آپ کو بتا تھا. اچھا جی, حج کران کرنے والوں کے لیے قربانی ضروری نہیں ہے. حج کران کرنے والوں کے لیے نہیں, آپ اندر نہیں جا سکتے. جی حج کران کرنے والوں کے لیے قربانی ضروری نہیں ہے. نو اور یس کا بھی نہیں سمجھ آ رہی کہ اب آپ لوگ کیا سوچ کے نو اور یس کر رہے ہیں. یہ والی اسٹیٹمنٹ صحیح ہے یا نہیں؟ حج کران کیا ہوتا ہے؟ اچھا حج اسرار لکھا, سوری حج اسرار کرنے والوں کے لیے, سوری حج افراد کرنے والوں کے لیے قربانی ضروری نہیں ہے. ضروری نہیں ہے, کوئی آپ کو کہہ رہا ہے میں حج افراد کرنے لگی ہوں اور میں نے نہیں قربانی کرنی, آپ اس کو کیا کہیں گے؟ دیکھیے مکس ابھی بھی سوال یعنی جواب آ رہے ہیں. حج افراد, حج افراد والا کون ہوتا ہے جو کیا کر رہا ہوتا ہے؟ حج افراد فرد سے ہے نا, हज इफराद वाला कौन होता है जो क्या कर रहा होता है, सिर्फ हज कर रहा होता है, शाबाश। अच्छा अब बताएं कि उसके लिए कुर्बानी जरूरी है या कुर्बानी जरूरी नहीं है, यानी कुर्बानी जरूरी नहीं है का मतलब ये कि ये कोई कहे अगर कि मैंने कुर्बानी नहीं करनी क्योंकि मैं हज इफराद कर रही, तो आप जो कहेंगे ठीक है। यस ठीक है, बिल्कुल सही, तो यस आप कहेंगे, नहीं नहीं उसके ऊपर जरूरी नहीं है, ठीक है उसके ऊपर जरूरी नहीं है। ऐसे यस यू आर राइट या नो यू आर नॉट राइट, यू आर रॉन्ग, ये इसके जवाब होने चाहिए बिल्कुल इसी तरह। अच्छा हज किरान करने वाला तवाफ इफादा के साथ सही भी करता है जबकि हज इफराद और हज तमत्तु वाला सही नहीं करता। अब आपने देखना कि पूरी स्टेटमेंट करेक्ट है या नहीं है, पूरी स्टेटमेंट को देखें, आप सिर्फ ये ना देखें कि जो है ना वो हाफ पार्ट है ठीक, अब मैं क्या इसका लिखूं, ये नहीं। आप आपसे किसी ने ये बात कही है तो आपको पूरी स्टेटमेंट को चेक करना है। हज किरान वाला तवाफ इफादा के साथ सही भी करता है, वाकई हज किरान वाला करता है, और कौन सा नहीं करता। जी अब आवाज आ रही होगी, जी आ रही, अल्हम्दुलिल्लाह। अच्छा अब आप मुझे बताएं कि यहाँ पे लिखा हज किरान करने वाला तवाफ इफादा के साथ सही भी करता है, क्या इतनी स्टेटमेंट ठीक है, क्या ये सही है बात? जी, हज किरान वाला तवाफे के साथ सही करता ही नहीं है, तो शुरू में ही गलत हो गया। अगर शुरू का ठीक भी होता अगला गलत होता तब भी ये बात गलत थी, ठीक है। तो अब आप इसका क्या लिखेंगे, ये बात कोई आपको कहे तो आप कहेंगे ये झूठ है या ये सच है? हाँ नो कहेंगे ना, यस नहीं कहेंगे, नो का आंसर है। अच्छा तनईम भी मीकात है, लिहाजा आम लोग वहां से जाकर एहराम बांधकर दूसरा उम्रा कर सकते हैं जैसे लोग नॉर्मली करते हैं। नहीं क्यों क्यों नहीं कर सकता, ये तो सारी दुनिया तो करती है जहां शाबाश, ये मीकात नहीं है सिर्फ हाइजा के लिए, शाबाश बिल्कुल, आम लोग नहीं कर सकते, ये मीकात नहीं है, ये सिर्फ हाइजा के लिए एक स्पेशल एक एक्सेप्शन दी गई है, ऐसे नहीं कि ये मीकात है, क्या याद रखें ये बात। तो ये जो बार बार बांध बांध के वहां से आते हैं और आके करते हैं, जब वो मीकात ही नहीं है तो फिर किस तरह बांध के आके कर रहे हैं। अच्छा जी नंबर 13, तवाफ इफादा 10 ज़िलहज्जा को किया जाता है मगर दूसरे दिन तक भी कर सकते हैं। जी बिल्कुल, आज भी साइजा के लिए एक्सेप्शन है, हाँ जी दूसरे दिन भी आप कर सकते हैं। देखें कभी कभी ऐसा होता है कि आप रात तक भी नहीं पहुंच सकते, एंटर होना भी मुश्किल होता है वहां पे, या आपको सवारी नहीं मिलती मीना से, या कुछ इस तरह के प्रॉब्लम हो जाते हैं कि आप पहुंच ही नहीं पाते 10 तारीख को। अब मतलब जाहिर है मगरिब तक तो 10 तारीख होगी ना, मगरिब के बाद तो 11 शुरू हो गई, ठीक है, अब क्या ईशा का टाइम हो गया है, अब आप कहेंगे हाय मेरी तो 10 तारीख ही गुजर गई, और ईशा के बाद कहीं आप मिड नाइट पे जाके अक्सर लोग करते हैं पहुंचते हैं वहां पे और तवाफ इफादा करते हैं, राइट, तो फिर इसका मतलब दूसरे दिन तक भी आप कर सकते हैं, सही है ना। अगर किसी मजबूरी की वजह से तवाफ इफादा ना कर सके तो वो तवाफ विदा ही उसकी जगह किफायत करेगी, बिल्कुल सही, यानी तवाफ इफादा कर लें तो तवाफ विदा की जगह काफी हो जाएगा, लेकिन ये नहीं है कि तवाफ इफादा किया ही नहीं और जनाब अब जब वहां से जाने लगे तो तवाफ विदा कर लिया और सोचा कि तवाफ इफादा की जगह हो गई, ये नहीं सही, ठीक है, मस्ट है बिल्कुल, वो तो हज का रुकन है ना। शाबाश अगला देखें, हज और उमरे की एहराम की नियत के बाकायदा अल्फाज हैं जिनको अदा करना जरूरी, ये तो दिल का नाम है तो जरूरी तो नहीं है, हाँ सिर्फ हज और उमरा ऐसे इबादात हैं जिनकी बाकायदा नियत के अल्फाज हैं, अगर वो अल्फाज नहीं बोले जाते तो फिर नहीं है, वो अल्फाज कहने जरूरी है, शाबाश نمبر 16, آپ صلی اللہ علیہ وسلم نے خود حج قران کی خواہش ظاہر فرمائی تھی. پھر کون سے حج کی فرمائی تھی؟ جی تمتو کی فرمائی تھی. شاباش. نمبر 17, قریش مزدلفہ تک نہیں جاتے تھے اور کہتے تھے ہم حرم سے باہر نہیں جائیں. یہ بات ٹھیک ہے؟ یہ بات ٹھیک ہے کہ قریش مزدلفہ تک نہیں جاتے تھے اور کہتے تھے ہم حرم سے باہر نہیں جائیں گے؟ جی عرفات تک نہیں جاتے تھے. تو یہ بات ٹھیک ہے, اس کا مطلب یہ بات رونگ ہے. ٹھیک ہے, تو نو لکھیں گے آپ. تو عرفات جو تھا وہ حرم سے باہر تھا, مزدلفہ نہیں. اب دیکھیں, اب مجھے ٹرو اور فالس میں کچھ نہ کچھ تو کوشچن آگے پیچھے کرنے ہی ہوتے ہیں نا. اگر میں آپ کو سیدھی سیدھی باتیں لکھ دوں گی تو پھر کیا ٹرو فالس رہ گیا؟ میں ساری سچی باتیں لکھ دوں کہ بھئی یہ مطلب یہ بھی سچ ہے یہ بھی سچ. اب فالس لکھنے کے لیے مجھے کچھ نہ کچھ تو ادھر ادھر کرنا پڑے گا نا. تو اگر آپ کہیں کہ ہم اس میں کنفیوز ہو گئے اس میں کنفیوز, اگر آپ کو صحیح بات پتا ہے نا تو پھر آپ اس کی اس کو کرائیٹیریا بنایا کریں اور اس کے اوپر رکھ کے دیکھا کریں کہ کیا یہ اس بات سے میچ کرتی ہے یا نہیں. اچھا جی, حج اور عمرہ ایک ہی یہ ہو گیا. ہاں حج قران کی نیت کی ہو تو اس کو بدل کر حج تمتو کیا جا سکتا ہے. حج قران کی نیت کی ہو تو اس کو بدل کے حج تمتو کیا جا سکتا ہے. نہیں ایسا نہیں. آپ صلی اللہ علیہ وسلم نے دیکھے جو قربانی ساتھ لائے تھے, اور آپ صلی اللہ علیہ وسلم خود نہیں کر لیتے حج تمتو, نہیں جی میں بھی بدل کے کر لیتا ہوں. نہیں, آپ صلی اللہ علیہ وسلم نے فرمایا جو قربانی ساتھ لائے ہوئے یعنی حج قران کی نیت کر کے آئے ہوئے ہیں وہ حج قران ہی کریں گے. یہ بات سمجھ آئی؟ ہاں, کیونکہ حج قران کی نیت جو کر کے آیا ہوگا وہ کیا لے کر آیا ہوگا ساتھ, خود بتائیں. ہاں قربانی ساتھ لایا ہوگا, ٹھیک ہے نا. تو جو قربانی ساتھ لایا ہے تو آپ صلی اللہ علیہ وسلم نے کیوں نہیں ان کو کہا کہ تم نیت چینج کر لو یا میں خود بھی نیت چینج کر لیتا ہوں؟ جب آپ صلی اللہ علیہ وسلم کو حج تمتو کی خواہش تھی تو آپ نے کیوں نہیں چینج کر لی؟ اس لیے کہ قربانی ساتھ تھی. قربانی ساتھ ہونے کا مطلب کیا ہے؟ کہ حج قران کی نیت تھی, حج قران کی نیت تھی تو انہوں نے نہیں بدلی نا. اب اس میں کون سی مشکل بات تھی؟ تھوڑا سا آپ, ایک گھنٹے کا ٹائم تھا, تھوڑا سا سوچتے تو کیا یہ مشکل بات ہے؟ اس حدیث کو ہی یاد کر لیتے, اور آپ کو پتا ہوتا کہ آپ صلی اللہ علیہ وسلم کی نیت کیا تھی اور آپ صلی اللہ علیہ وسلم نے خواہش کیا رکھی تھی. ٹھیک ہے, بات سمجھ آ گئی ہے سب کو؟ یہ سمجھ آ گئی. اچھا الحمدللہ. اچھا نمبر 19, حج اور عمرہ ایک ہی چیز ہے لہٰذا ایک ہی نیت کر کے دوسرا کر سکتے ہیں. یہ تو واضح حدیث کے اندر آیا تھا نا. جی جی ابن عمر نے یہ کیا تھا, بالکل. تو یہ ایک کی نیت کر کے دوسرا بھی کر سکتے ہیں کہ اگر آپ عمرے کے لیے گئے ہیں اس کے بعد ساتھ ہی حج کا بھی موسم آ گیا ہے اور آپ اتنی دیر وہاں پہ ٹھہرے ہی رہے اور آپ نے سوچا کہ آپ حج ہی کر کے چلے جاتے ہیں تو یہ بھی کر سکتے ہیں. نمبر 20, جب تک قربانی نہ ہو جائے حج قران والا احرام نہیں کھول سکتا. یہ بات ٹرو ہے, جب تک قربانی نہ ہو جائے حج قران والا احرام نہیں کھول سکتا. اس کا مطلب کیا ہے؟ یعنی عمرہ کر بھی لیا تو احرام نہیں کھولے گا. اور قربانی کب ہوگی جا کے؟ 10 ذی الحجہ کو. تو 10 ذی الحجہ تک وہ, جب سے وہ اس نے نیت کی ہوئی ہے, جب سے وہ احرام میں آیا تب سے لے کے ہی ہے صبح ٹل 10 ذی الحجہ. جبکہ حج تمتو والا کیا کرے گا؟ وہ تو پہلے ہی کھول دے گا, عمرہ کرتے ہی کھول دے گا. رائٹ, یہ بات سمجھ آ گئی سب کو؟ ون ٹائپ کا دیکھ رہے ہیں, اگر آپ کو سمجھ آ گئی ہے. نہیں سمجھ آئی تو پھر میں اور سمجھاتی. اچھا الحمدللہ. رمضان کا عمرہ ایک حج کے برابر ہے, چلیں یہ تو سب کو سمجھ آتی ہوگی, کوئی اتنی مشکل بات نہیں ہے. اگر کسی پر حج فرض ہو چکا ہو اور مالی لحاظ سے فرض ہو گیا ہو لیکن جسمانی کمزوری کی وجہ سے نہیں وہ کر سکتا تو کوئی اور اس کی جگہ حج کر سکتا ہے؟ حج نہیں کر سکتا. یہاں پہ ہم نے لکھا تھا حج نہیں کر سکتا. کر سکتا ہے نہیں کر سکتا بتائیں؟ کر سکتا ہے. ٹھیک ہے, تو جب کر سکتا ہے تو یہاں پہ تو الٹ بات لکھی ہوئی کہ نہیں کر سکتا, اس کا مطلب یہ بات صحیح ہے؟ نہیں صحیح نہیں ہے, فالس ہے یہ. کیونکہ حج بدل کیا چیز ہوتی ہے؟
अजय बदल यही तो होता है। ठीक है, बात समझ आ रही है सबको? अजय बदल यही तो चीज होती है, तो अजय बदल तो कर सकते हैं। बात नहीं समझ आई? इसको नहीं समझ आई टू टाइप करें, मुझे नहीं पता चलता आप यस नो आंसर दे रहे हैं या फिर आप ये मुझे बता रहे हैं कि समझ नहीं आए। तो ये है, ये फॉल्स है। ठीक है, अच्छा अभी हम आते हैं एंड पे इंशाल्लाह। अच्छा मैंने स्किप कर दी है, मैं एक बार देख लेती हूँ। ऊपर नीचे चले जाते हैं तो मुझे आप बता दें अगर। अच्छा मक्का में, हाँ ये बहुत इंपॉर्टेंट सवाल है, इसके लिए आप निकाल भी लें, मैं आपको हदीस भी निकाल के बताती हूँ। अगर आपने अभी तक नहीं वो हदीस आपको मिली 22, तो बहुत इंपॉर्टेंट सवाल आपने अच्छा याद कराया, क्योंकि इसमें बहुत सारे लोगों की गलती है, ये तो होना ही नहीं चाहिए सवाल। जज़ाकअल्लाह खैरन। अच्छा अभी कहाँ है इसका, देर आर फ्यू सहाबा हु डिड निया फॉर किरान बट दे डिडंट ब्रिंग कुर्बानी सो दे चेंज देयर निया, आई हैव कंफ्यूजन। ओ दे निया फॉर किरान बट दे डिडंट ब्रिंग कुर्बानी, कौन सी वाली बात थी ये मुझे बताएं। या तो वो उन्होंने ऐसे कहा होगा कि आप सल्लल्लाहु अलैहि वसल्लम की जो नियत है वही हमारी नियत है, तो फिर तो उनकी भी कहजे किरान की नियत हो गई ना। हजे किरान की फिर नियत हो गई ना, समझ रहे हैं आप बात? अच्छा कहाँ है? हाँ जी 794 ये निकाले हदीस 794। पहले का वर्ग अगर आपने मिस कर दिया तो फिर तो आपने मिस जाहिर किया, तो फिर तो नहीं। वो मक्का में दाखिल होने के बाद मर्दों को सिर्फ सिर्फ भी मिस कर दी, सिर्फ पहला तवाफ करने में अमल करना चाहिए। आप पूरी स्टेटमेंट जो पढ़े ना, सिर्फ जब मैंने लिखा है और पहला भी लिख दिया है, वो पहला तवाफ करने में तो हो सकता था आप मिस कर देते, लेकिन जब लिखा सिर्फ पहला तवाफ करने में, फिर कैसे आप मिस कर सकते। और रमल का वर्ड है हदीस के, उसके अंदर देखें आप जो तर्जमा है उसमें भी लिखा हुआ है तवाफ, तवाफ उमरा और हज के तवाफ अव्वल में रमल मुस्तहब है, ये आप लोगों की किताब में लिखा हुआ है 794। तवाफ उमरा और हज के तवाफ अव्वल में, अव्वल में यानी जब भी आप मक्का में दाखिल होंगे तो जो पहला तवाफ करेंगे मर्द वो रमल के साथ होगा। अब ये बहुत सारे लोगों ने गलती की है, बहुत सारे लोगों ने इसकी गलती की। हाँ जी मुझे पता है कि ज्यादा लोगों ने यही समझा है कि हर दफा जब भी तवाफ के लिए जाएंगे तो हमेशा तवाफ ऐसे ही करना है। जी हालांकि ऐसा नहीं है। ठीक है हाँ जी, तो अल्हम्दुलिल्लाह आपको ये बात पता चल गई कि ओनली पहले तवाफ में। मुझे पता था कि ये कंफ्यूजन है, इसलिए मैंने ये सवाल दिया था कि मुझे पता था आप लोग ये समझते हैं कि हमेशा ही ऐसा होता है, ऐसा नहीं है। और ये पहला वाला जो है ना वो आपने गलती से सीख लिया, अल्हम्दुलिल्लाह। चले अल्लाह का शुक्र है कि ये गलती भी आपके लिए शर्मे तो खैर हो गई ना। ठीक है आपने शर समझा, लेकिन इसमें भी आपके लिए इंशाल्लाह खैर है। अच्छा जी इसमें तो अब नहीं किसी को कंफ्यूजन। सफा मरवा के दरमियान जो वादी है वहां से दौड़ कर गुजरना चाहिए, और आप लोगों ने पूछा भी था, मैंने आपको कहा था कि हाँ मर्दों के लिए सफा मरवा के दरमियान जो वादी है वहां से दौड़ कर गुजरना चाहिए। जी दौड़ के गुजरना चाहिए, तो बिल्कुल सही है। अच्छा रुकने अमानी और हिजरे अस्वद को बोसा देना मुस्तहब है। अच्छा अब इसकी भी हम रिवायत पे आते हैं, क्योंकि जो है ना इस तरह से ये इसमें भी लोगों ने काफी गलती की है। अब आए आप हदीस नंबर 797।
तवाफ में दोनों अरकाने यमानी का छूना मुस्तहब है। अब मुझे किसी ने भेजा है कि उनकी बुक में चूमने का लफ्ज है। अच्छा, आप खुद ही सोच तो लेते कि अगर चूमना वहां पे मुस्तहब होता तो जितना रश हिजर अस्वद के पास होता है, क्या रुकने यमानी के पास नहीं होना था? तभी आपने देखा वहां पे लोगों की फौजों की फौजें, चलो अब हमें हिजर अस्वद तक नहीं पहुंच सकते, रुकने यमानी तो सबके लिए अवेलेबल है, वहीं पे कोई लोग इतने चिमटे होते। हाँ वो सही है, लेकिन कोई जो भी लोग जहां तक पहुंच सकते हैं, सारे तो चलो हम जैसे नहीं पहुंच सकते, बहुत सारे लोग होते हैं लंबे भी होते हैं, वहां तक कोई पहुंच ही सकता था, तो किसी को आज तक आपने चूमते हुए देखा? अब यहाँ पे हम देखेंगे अरबिक में, उसमें देखें मा तरक तो इस्तेलाम, इस्तेलाम जो है उसका उसके बाद उसके बारे में कहा गया कि हमने कभी नहीं देखा आप सल्लल्लाहु अलैहि वसल्लम को इस्तेलाम को छोड़ते हुए। अब इस्तेलाम हिजरे अस्वद का इस्तेलाम क्या है? हिजरे अस्वद का इस्तेलाम है उसको चूमना, लेकिन रुकने यमानी का इस्तेलाम क्या है? रुकने यमानी को छूना, हाथ लगाना। ठीक है, एक को छूना मुस्तहब है और एक को चूमना मुस्तहब है। ठीक है, तो ये आप सल्लल्लाहु अलैहि वसल्लम का हिजरे अस्वद को बोसा देना मसनून भी ये अमल है, मगर रुकने यमानी को बोसा देना आप सल्लल्लाहु अलैहि वसल्लम का अमल नहीं है। ठीक है, हाँ जी ठीक है, तो अब ये समझ आ गई, ये बात समझ आ गई है या नहीं? अगर अभी भी किसी को कंफ्यूजन है तो फिर बताएं। इसके लिए आप हज और उम्रे की किताब है, उनकी अल्लाही वन्ना लेही राजियों मैं देख के आपको बताती हूँ कौन सा, इकबाल की नानी की, जज़ाकअल्लाह खैरन कसीरा, अल्लाह आपको खुश रखे। मेरे सर में असल में दर्द है, तो मुझे बिल्कुल इस वक्त आधी एनर्जी के साथ मैं आपके साथ बात करें जी। इकबाल की लानी की जो किताब है ना हज और उम्रे की, वो अगर आप ले लें तो आपको बहुत सारी चीजें आप देखेंगे कि आपके लिए आसानी हो जाएगी। उसके अंदर क्योंकि बहुत वाजे तौर पे दो कॉलम्स भी बल्कि उन्होंने बना के दिखाया कि हिजरे अस्वद का इस्तेलाम क्या है और रुकने यमानी का क्या है, तो आप लोग जरूर अपने पास रखें, क्योंकि ये हो सकता है आपके लिए लूलू वल मरजान उठा के हज या उम्रे के लिए लेके जाना मुश्किल है, मगर जब मैं गई थी तो मैं अपने साथ ये किताब लेकर गई थी इकबाल की नानी की हज और उम्रे की, क्योंकि देखिये हज और उम्रे के मसाइल ऐसे हैं, जाहिर है हर मसला हर वक्त भी नहीं याद रहता, और ये अभी आपने किताब उल हज पढ़ी है, अब आपसे 6 महीने के बाद पूछूंगी तो हो सकता है आपको इसमें से आधे मसले भूल भी गए, तो चाहे कितना भी पढ़ लें कोई चीज की जरूरत पड़ सकती है, इसलिए मैं साथ लेके गई थी। मैं आपको भी यही कहूंगी कि जब आप जाने लगे तो अगर आप अपने सामान में साथ रख सकें, कोई इतनी मोटी बुक नहीं है, तो आप भी साथ जरूर लेकर जाइए, उससे आपको काफी रहनुमाई मिलेगी। और ये जो सारी लूलू वल मरजान की अहादीस है, इनसे भी वहां पे आपको रेफरेंस इसी तरह रेफरेंस के साथ वहां पे भी मिल जाएंगे, तो आप इंशाल्लाह कुछ मिस नहीं करेंगे, क्योंकि जाहिर है हम सारे लोग तो इतनी बड़ी लूलू वल मरजान नहीं उठा के ले जा सकते। ठीक है, इंशाल्लाह, और उसमें सारी ऑथेंटिक बातें हैं, बिल्कुल सही बातें। अच्छा जी, इंशाल्लाह देखते हैं अगला सवाल। मुज़दलिफा में मगरिब और इशा जमा और कसर करके पढ़ी जाती है, जमा भी करनी है और कसर भी करनी है मगरिब और इशा, यानी क्योंकि जो है वहां पे भी लोग जो है झगड़े में पड़ जाते हैं कि नहीं जी हमने नहीं इस तरह पढ़नी, और आप सल्लल्लाहु अलैहि वसल्लम का तो ऐसे था और हमारा तो ऐसे है, तो इसका हमें पता होना चाहिए कि ये मसनून अमल है। तो जोहर और असर का क्या होता है ये बताएं, क्या उसका भी यही कायदा कानून है या नहीं, उसका सेपरेट है? हाँ, तो हम मैदान आरफा में होंगे ना उस वक्त। सेम, शाबाश, सेम ही है उसका भी मैदान अरफात में, आप जोहर और असर असर करके और जमा करके पढ़ेंगे, और जब आप मुज़दलिफा पहुंचे, आपने मगरिब और इशा करी तो एक अजान के साथ दो इकामा हुई और उसमें फिर आपने ये दोनों नमाजें अदा कर ली। ठीक है, तो कोशिश मैंने ये की है कि जो खास तौर पे मिसकंसेप्शन हैं या जो जिन चीजों में लोग बहुत झगड़ते हैं या जो हमारे एक दिमाग में बैठ गया हुआ है हमारे मुल्कों से कि बस ऐसा ही है एहराम, बस ये दो चादरें हैं, या चप्पल बस वो कैंची चप्पल ही होनी चाहिए, या ये कुछ चीजें हैं जो हमारे दिमागों में बैठी हुई हैं, वो जब सही हदीस हमारे सामने आए तो वो मिसकंसेप्शन दूर हो जाने चाहिए। हराम की हदूद में गिरी पड़ी चीज सिर्फ वो शख्स उठा सकता है जो उसका ऐलान करने का इरादा रखता हूँ। ये तो बहुत ही सिंपल क्वेश्चन है, तो बार 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 कितनी अहदीस इसके ऊपर आई ना जी। ऐलान करने के लिए आप कर सकते हैं कि कोई भाई किसी गिरी पड़ी चीज है, मतलब वैसे नहीं आप उठा सकते कि कोई क्लिप किसी का गिरा हुआ है, किसी के कोई और चीज पड़ी हुई है, कोई चप्पल पड़ी हुई है, पसंद आ गई, चलो यही पहन के मैं चली जाती हूँ, अब मेरी चप्पल तो मिल नहीं रही, और कहीं पैसे वैसे पड़े हुए हैं तो चलो अल्लाह ने दे दिए हैं, ये हमारे लिए ही थे, मेरी किस्मत के थे, देखो मुझे जाते हुए मिल गए, तो आप ऐसा हरम में नहीं कर सकते। दूसरी जगहों पे भी यही करना चाहिए कि ऐलान इंसान कराए। और अच्छा, मक्का को इब्राहिम अलैहिस्सलाम ने हरम करा दिया था। अच्छा, इस बारे में मैंने आपको ये क्वेश्चन दे तो दिया था लेकिन इसको भी हमने डिस्क्वालीफाई कर दिया था, क्योंकि मेरे जहन के अंदर सिर्फ वही हदीस थी कि इब्राहिम अलैहिस्सलाम ने नहीं, वाज़े हदीस में आता है कि अल्लाह ताला ने इसको हराम करार दिया और इंसानों ने नहीं करार दिया, वाज़े ये हदीस आती है। तो मेरे जहन में ये था कि इब्राहिम अलैहिस्सलाम की दुआ थी और अल्लाह ताला ने इसको हराम करार दिया, तो लेकिन एक और हदीस जब देख ली तो फिर मैंने इसको डिस्क्वालीफाई करा दिया कि उसमें ये भी था लिखा कि इब्राहिम अलैहिस्सलाम ने हराम करार दिया, तो ये ना कि आप लोग कंफ्यूज हो जाएं। जी जी, किताब में ही दूसरा भी था। वल्लाहु आलम किस तरह से इसकी तस्दीक की जाएगी, अल्लाह ने हराम किया उसके बाद इब्राहिम अलैहिस्सलाम ने हराम कर दिया, या उनकी दुआ से हराम हुआ असल में तो उन्होंने ही कर दिया, तो उस सेंस में कहा गया, और लेकिन जाहिर आप लोगों के लिए कन्फ्यूजन एक हो सकती थी, मैं बिल्कुल किसी साथ अनफेयर नहीं होना चाहती, तो असल बात यह कि अल्लाह ताला ने ही हराम करार दिया है और इंसानों में से किसी की तो देखें मिजाल भी नहीं हो सकती कि कोई किसी जगह को हराम करार दे, तो अगर इस तरह से थोड़ा सोचा जाए तो बात समझ आ जाती है, लेकिन मैं नहीं चाहती थी कि आप दूसरी हदीस से कंफ्यूज हो। अच्छा, आगे देखते हैं, जमरात के लिए कंकरियां मुज़दलिफा से इकट्ठी करनी चाहिए। अब ये कितना बड़ा मिसकंसेप्शन है, आपने देखा लोग कितनी वहां पे वो जो बेचारे चुन रहे होते हैं और कितना अंधेरा हो चुका होता है और अंधेरे के अंदर वो लगे होते हैं कि किसी तरह से हम कंकरियां चुन लें, यहाँ से उनको भूते भी हैं पर पता नहीं क्या क्या भी करते हैं, इस तरह के तकल्लुफात की कोई जरूरत नहीं। अच्छा, अब हर कंकरी को अलग अलग मारना और एक हर एक के साथ तकबीर पढ़नी, ये क्वेश्चन जो है इसका आंसर माशाल्लाह सबने सही दिया, 100% इसमें सबके आंसर सही। मैंने कहा चलो ये तो अल्हम्दुलिल्लाह सबको पता है कि एक साथ ही मारनी, एक साथ अगर मारती किसी ने तो फिर क्या होगा, फिर वो एक ही काउंट होगी। अच्छा सही, हाँ शाबाश, एक ही काउंट होगी। अच्छा जी, आगे देखते हैं, जो औरतें कमजोर मुस्तलिफा से रातों रात रवाना हो जाएं तो बाकी लोगों के पहुंचने से पहले पहले भी कंकरियां मार सकते हैं, मार सकते हैं जी, जो पहले पहले तो ये बताएं रवाना हो सकते हैं, ऐसे नहीं कि पहुंचेंगे मुस्तलिफा मगरिब इशा पड़ी और दौड़ पड़ी, ऐसे नहीं, आधी रात के बाद, ठीक है, आधी रात के बाद जब यानी दूसरे लोगों का फजर से पहले पहले का वक्त हो तो उस वक्त जा सकते हैं। अब वो वहां पे पहुंच गए, अब पहुंच के जाके उन्होंने कहा भाई अभी लोग नहीं पहुंचे तो इससे पहले के लोग पहुंचे और रश हो तो हम पहले ही रमी कर लें, तो कर सकते हैं। ठीक है, अभी तो माशाल्लाह सारे अच्छे अच्छे जवाब दे रहे हैं सही से। अच्छा, ذوالحجہ کو ترتیب سے پہلے رمی پھر قربانی پھر سر منڈانا ضروری ہے, آگے پیچھے نہیں کر سکتے. یہ بہت ساری چیزیں نا میں نے اپنے ایکسپیرینس سے بھی سیکھی, اس سے میں نے آپ کو کوشچن دیا کہ مجھے پتا چل رہا تھا کہ وہاں پہ جو جھگڑے پڑ رہے تھے اور جن چیزوں پہ لوگوں میں بہت کنفیوژن تھی, جن چیزوں کو لوگ پتہ نہیں ان کو سمجھ بیچاروں کو نہیں آ رہی تھی, وہ کوشچن میں نے خاص طور پہ آپ کے لیے یہاں پہ کوشش کی ہے کہ وہ ضرور ایڈ ہو جائیں, اور ان میں سے ایک یہ بھی ہے. ہاں ضروری نہیں ہے تو ہمارا کوشچن کیا تھا, آگے پیچھے نہیں کر سکتے. جی نو اس کا آنسر ہے کہ آگے پیچھے کر سکتے ہیں. وہ حدیث واضح ہے کہ جو لوگ آئے اور کسی سے کوئی پہلے کا عمل کر لے کوئی بعد میں. اب آپ سوچ نہیں سکتے کہ وہاں پہ اس چیز کے اوپر اتنا جھگڑا مچ گیا کہ نہیں آگے پیچھے تو اگر کسی نے کر لی تو پتہ نہیں کیا ہو جائے گا, تو بہت زیادہ جھگڑا. اب الحمدللہ آپ نے ٹیسٹ میں بھی یہ حدیث کر لی ہے, اللہ تعالیٰ لے کر جائے ہم سب کو, بار بار لے کر جائے, تو پھر اب ہمیں یہ حدیث پتا ہوگی, ہمیں پھر کوئی فکر کی ضرورت نہیں ہے نہ کسی سے پوچھنے کی. اصل میں مسئلہ کیا ہوتا ہے آپ سب کو بتا دوں جو نہیں کبھی گئے ہوئے, کہ جب آپ وہاں جاتے ہیں ایک تو وہ جو آپ کے امام ہوتے ہیں یا لیڈر جن کے ساتھ بھی آپ امیر کے ساتھ گئے ہوتے ہیں وہ تو وہاں پہ نظر آتے نہیں, وہ تو وہاں پہ ملتے نہیں. اب آپ بےچارے کبھی کسی کے پاس جا رہے ہیں, کبھی ان کا جو ان کا گروپ کا گروپ لیڈر ہے ان کے پاس جا رہے ہیں, کبھی کسی اور کے گروپ لیڈر کے پاس جا رہے ہیں, کوئی کچھ کہہ رہا ہے کوئی کچھ کہہ رہا ہے, پھر آپ کنفیوز ہو کے پریشان حال پھر رہے ہیں, اچھا اس نے تو یہ کہا فلاں نے تو وہ کہا, اور اپنے والے آپ کو ملتے نہیں ہیں, تو یہ نا بہت وہاں پہ ایک پریشانی ہو جاتی ہے. اور عام لوگوں کو اتنی چیزوں کی ڈیپتھ پتہ نہیں ہوتی. جی عام لوگوں بیچاروں کو تھوڑی پتہ, وہ تو آپ کی طرح کے ہی ہوتے, جس طرح کو کوئی چل رہا ہوتا ہے بھیڑ چال سی لگی ہوتی سارے اسی طرح چلنا شروع ہو جاتے, جو دوسرے کر رہتے ہیں وہی کرنا شروع ہو جاتا. تو اس لیے ان چیزوں کو سمجھنا آپ کو انشاءاللہ بہت فائدہ دے گا. ٹیسٹ تو شاید آپ بھول بھی جائیں کہ کبھی ہمارا ٹیسٹ ہوا تھا یا ان سے نمبر کم آئے تھے, مگر یہ باتیں آپ کو انشاءاللہ یاد رہیں گی. کیا مینا سے 11 ذی الحجہ کو بھی جا سکتے ہیں؟ بھلا بتائیں 11 کو بھی جا سکتے ہیں؟ نہیں 11 کو نہیں جا سکتے, پھر کب جا سکتے ہیں؟ تب جا سکتے ہیں 12 کو جا سکتے ہیں, یا پھر آپ 13 کو تو ساروں نہیں جانا ہے. تو یہ نہیں آپ کر سکتے کہ آپ 11 کو ہی نکل پڑے, بھائی 11 کو تو نہیں نکل. ہاں افضل ہے, دیکھیں میں تو یہ کہتی ہوں کہ ہم گئے ہیں وہاں پہ اتنی دور کا سفر کر کے گئے, ایک دن وہاں پہ ہمیں قیام کرنے سے کیا فرق پڑتا, اور اگر افضل ہے تو ہر چیز افضل کیوں نہ کریں, اور ہم کس کام کے لیے ہوٹلوں کے اندر کوئی آرام کرنے گئے ہیں وہاں پہ؟ لوگ کہتے ہیں فوراً سامان اٹھا اور چلو, اب ان کو کیونکہ کمفرٹیبل جو نہیں ہوتا, بنا تو اتنا کمفرٹیبل تھوڑی ہوگا, ٹینٹ کے اندر سارے ایک ساتھ ہی پڑے ہوئے ہیں, وہ پرائیویسی نہیں ہے, وہ باتھ رومس کا وہ اچھا انتظام نہیں, آرام سے اپنے 5 سٹار 7 سٹار پتہ نہیں کتنے ہوٹلوں کے اندر جا کے رہیں. تو 8 to 8 حدیث آپ نے بولا, اس میں کیا ہے؟ تو اس لیے لوگ جانے کا پروگرام بنا لیتے ہیں, یا کبھی کبھی گروپ والے, ہاں گروپ والے جانے کا وہ کر لیتے ہیں ارادہ. ایام تشریق میں منا میں رات گزارنا واجب, لیکن حاجیوں کو پانی پلانے والوں کے لیے رخصت ہے, یعنی جنہوں نے کوئی کام ہے ان کے لیے رخصت ہے, یا پھر جو اور لوگ کوئی ایسے ہوں جو کہ جانا چاہتے ہوں وہ بھی آپ صلی اللہ علیہ وسلم نے پھر اجازت دے دی تھی ان کو. ان کی تو حاجیوں کو پانی پلانے کی اجازت ہے نا, جن کا کوئی کام ہے, ٹھیک ہے, مگر وہ بھی ایسا نہیں ہے کہ اچھا 11 تاریخ تو نہیں یہاں پہ لکھی ہوئی. اب کیا سارے لوگ حاجیوں کو پانی پلانے کی کون خدمت کرتا ہے؟ تو گزری کی پر بھی نہیں یہ خدمت. پھر اچھا جی آگے دیکھیں, اگر کسی پر حج فرض ہو چکا ہے, اچھا یہ تو ہم نے کر لیا, مسجد حرام مسجد نبوی مسجد اقصی کے سوا کسی مسجد کے لیے ثواب کی نیت سے سفر کرنا منع ہے. جی 33 ہم نے کیا نہیں کیا؟ اچھا اگر نہیں کیا بھی کرتے ہیں ٹھیک ہے, ثواب کی نیت سے منع ہے, منع ہے, یس ٹھیک ہے, منع ہے تو ہم اس کو کہیں گے یس, اس کو یہ نہیں کہیں گے نہیں. ہاں یس, اس کا جواب یس میں ہوگا, اس لیے کہ کہیں اور واقعی آپ نہیں جا سکتے جہاں پہ بھی کوئی بھی مسجد ہو ثواب کے. لیکن اچھا ہم ترکی وغیرہ جاتے ہیں, یہاں جاتے ہیں, ہم کہتے ہیں وہاں پہ جا کے مسجدیں دیکھتے ہیں, وہ صحیح ہے؟ وہ صحیح ہے, کئی مسجدیں دیکھنے کے لیے لوگ جاتے ہیں, شوق ہوتا ہے, خوبصورت مسجد بنی ہوئی ہے. اچھا کوشچن کیا تھا انکمپلیٹ؟ اچھا ہاں آپ نے بتایا تھا مجھے کہ آپ کا, آپ مجھ سے پوچھ ضرور لیا کریں پلیز. اس طرح اگر آپ کے پاس انکمپلیٹ آ رہا ہو نا, اسی وقت مجھے کہیں کہ یہ مجھے پڑھ کے دوبارہ, اگر آپ کے پاس انکمپلیٹ ہے اس کو یا بند کر لیں پھر دوبارہ کر لیں, مجھے اسی وقت بتائیں کہ کیا پرابلم آ رہا ہے. ہاں دیکھنے کے لیے آپ جا سکتے ہیں, ثواب کی نیت سے نہیں جا سکتے, سمجھ آ گئی بات؟ ٹھیک ہے. اچھا یہ ایک بات اور اس سے میں ایک ایز اے سائڈ نوٹ آپ کو کہنا چاہتی ہوں, دیکھیں مسجد کے لیے بھی نہیں آپ جا سکتے ثواب کی نیت کر کے, تو مزاروں کے لیے جا سکتے. ہاں مزاروں کے لیے جا سکتے, یہ عراق میں فلانے کا مزار ہے اس لیے جا رہے ہیں کہ وہاں جا کے برکتیں لیں گے اور وہاں پہ جا کے ہمیں پتہ نہیں کیا ملے گا اور کیا, تو اس کے لیے حاج نہیں کرتے. ایک فرقہ ایسا ہے کہ وہ اس سے پہلے پہلے عراق جاتے ہیں, ایران جاتے ہیں, وہاں پہ ساری درگاہوں پہ جا کے امام حسین کی فلاں کی فلاں ساری جگہ جا کے وزٹ کر کے وہ ان کے لیے حد سے بھی بڑھ کے حج نہیں پہلے کرنا, یہ پہلے کرنا. تو مسجد تک کے لیے نہیں آپ جا سکتے ثواب کی نیت سے, یعنی فلانی مسجد میں زیادہ ثواب ملے گا تو میں اس لیے وہاں جا رہا ہوں. اور یہ شاید آپ کو لگے کہ کوئی اتنا امپورٹنٹ تو سوال نہیں تھا, لیکن میں نے اسی لیے آپ کو دیا ہے کیونکہ میں جانتی ہوں ہمارے ملک میں کچھ لوگوں کو جو کہ رمضان میں جب تراویح وغیرہ ہوتی تو خاص طور پہ وہ, اللہ تعالیٰ معاف کرے, داتا صاحب کہنا بھی نہیں چاہیے, حضرت علی حجویری کی جو مسجد ہے وہاں پہ ان کا قبر بھی ہے, وہاں پہ جا کے پڑھتے ہیں کہ جو ہے نا وہاں پہ ہم جا کے پڑھیں گے کیونکہ وہاں پہ زیادہ ظاہرہ ثواب ہے, وہ حضرت علی حجویری کی بھی تو مسجد ہے نا, یعنی مزار بھی ہے وہاں پہ ساتھ اور ساتھ مسجد بھی ہے. اللہ اکبر. تو اس لیے یہ جاننا ضروری ہے کہ نہیں آپ یہ نہیں سمجھ سکتے کہ اس مسجد میں زیادہ ثواب ہے, اس مسجد میں فلاں نے بھی دفن ہے اس لیے وہاں پہ تو زیادہ اجر ملے گا, یہ ان کی مسجد ہے. نہیں, اگر ظاہر ہے ثواب کا تو اسی لیے تبھی انسان سوچتا ہے نا کہ یہ فلاں کی مسجد ہے اس لیے, تو وہ نہیں کر سکتے. ہاں ویسے ہمیں پتہ چلتا ہے کسی کی قرآت خوبصورت ہے, کوئی پیاری پڑھتا ہے, قرآن بڑا خوبصورت ہے, اس کا لطف آتا ہے, تو آپ اس کے لیے وہاں پہ اس مسجد میں جا رہے ہیں پڑھنے کے لیے تو اس میں کوئی حرج نہیں ہے, یا کوئی مسجد دیکھنے کے لیے جا رہے ہیں کہ کتنی خوبصورت مسجدیں بنی ہوئی ہیں تو اس میں بھی کوئی حرج نہیں ہے. ٹھیک ہے, پر یہ نہ سمجھیں کہ میں یہاں پہ آ کے پڑھوں گی نا تو بڑا زیادہ اچھی بات ہے, یہ زیادہ اچھا ہے, یہ زیادہ بڑی نیکی ہے. ٹھیک ہے. اچھا مکہ میں بغیر احرام کے داخل ہونے کی کسی کو بھی اجازت نہیں, اس میں کیوں آپ نے انہیں غلطی کی؟ اجازت نہیں ہے, اب شاید نہیں کی وجہ سے تو نہیں کوئی لوگوں نے کر دی, یہ بات صحیح ہے کہ غلط ہے؟ جن کو یس نو کا سمجھ نہیں آیا وہ ٹرو اور فالس بتائیں, از دس ٹرو؟ غلط ہے. ٹھیک ہے, بس یہ صحیح واضح جواب ہوا نا, شاباش. غلط ہے, یہ بات غلط ہے. آپ انٹر ہو سکتے ہیں, کیا وہاں پہ ٹیکسی ڈرائیور نہیں جاتے سارے احرام پہن بھی جاتے ہیں؟ کیا وہاں پہ اور لوگ نہیں جا رہے ہوتے جو کوئی کوئی کام کاروبار کسی چیز کے لیے, کوئی کنسٹرکشن ہے اس کے لیے, کیا وہ سارے احرام میں ہوتے؟ سوچیں تو صحیح نا. اب آپ تھوڑا سا اس کے اوپر اگر غور کرتے تو پھر بھی آپ کو سمجھ آ جانی چاہیے تھی. اچھا اچھا ٹھیک ہے, میں اب آئندہ سے یہ بھی کر دوں گی, اگر آپ اس وقت مجھے یہاں پہ کہتے تو میں یہ بھی کر دیتی, پر یہ نہ ہوتا کہ بس ٹیسٹ چھوڑ کے سارے کوشچن آنسر کے پھر سوال ایک نہیں نہ ہوتا, پھر وہ جو سوال شروع ہوتے ہیں تو سب کو کنفیوز کر دیتے ہیں. کیا تو وہ بھی نہیں ہونا چاہیے, انڈیویجولی آپ میرے سے پوچھ لیں, بعض دفعہ آپ سے ایسی باتیں پوچھ رہے ہوتے ہیں جو کہ میں آپ کو بتا سکتی ہوں لیکن میں چونکہ سب لوگوں کے سامنے وہ نہیں وہ کر سکتی, اس لیے میں وہ نہیں یس اور نو کے خاص طور پہ کرتے. ہاں بالکل صحیح, جو نہیں آپ کو سمجھ آئیں گے ان شاء اللہ ان کا. اچھا جی آگے آپ دیکھیں کہ ملٹیپل چوائس ہیں, لبئی کہنا کب سے شروع کرنا ہے؟ ابھی ہم نے یہاں پہ حدیثیں بھی دیکھی تھی اور اس کے اندر سے کنکلوژن بھی نکلا تھا کہ لیکن جس بندے نے جہاں پہ آپ صلی اللہ علیہ وسلم کو لبئی کہتے دیکھا اس نے کہا یہیں سے شروع کر دیتے, یہیں سے شروع کر دیتے, لیکن اصل میں کب سے شروع کرنا ہے؟ جب میقات کا وقت, جب میقات آ جائے نا پلین میں, آپ کے آپ پلین میں جا رہے ہیں وہ اعلان کرتے ہیں میقات آ گئی, آپ میقات کراس کر رہے ہیں, تو اس وقت سے آپ نے شروع کرنا ہے. ٹھیک ہے. اچھا جی آگے ہے, ये नहीं करना अपने घर, जब अपने घर से निकले तभी से आप पढ़ना शुरू करना, ये नहीं करना। ये भी एक लोगों को बेचारों को बहुत ही कंफ्यूजन होती है। अच्छा, अगर किसी तकलीफ की वजह से एहराम की हालत में बाल उतारने पड़ जाए तो क्या करें? तकलीफ है आपको, नंबर वन, नंबर टू या नंबर थ्री लिखें बस। अगर खुदा ना खास्ता कोई चोट लग जाए, उन्हें सर्जरी करनी है या कुछ ऐसा मसला हो गया जिसकी वजह से, तो क्या फिर हम वहां पे इसका कुछ दम लगेगा, कोई फिदिया देना पड़ेगा? नहीं। नंबर टू है कि 3 दिन के रोजे रखेंगे या एक बकरी जिबा करेंगे या 6 मिस्कीनों को खाना खिलाएंगे। नंबर थ्री, अब इसमें कितनी कंफ्यूजन हो गई कि कफन जो है वो डैश कपड़ों में दिया जाता है, मगर मुहरम को डैश कपड़ों में दिया जाता है। अब कफन पहले मुझे बताएं, आम लोगों को कितने कपड़ों में दिया जाता है, पहले ये बताएं। आम लोगों को 3 कपड़ों में। अभी अभी आपने किताबुल जनाइज पढ़ ली, इसीलिए मैंने ये एक सवाल दे दिया, क्योंकि आप इसमें किताबुल जनाइज का भी मैं देखना चाहती थी कि आपको याद है कि नहीं। अभी उसके अंदर टेस्ट दिया है कि 3 कपड़ों में है, इसको कितने कपड़ों में होगा? इसका तो वो ही जो है वो जो उसका यानी एहराम ही है, बस वही उसका बन गया कफन, तो इसको कितने में दिया जाएगा? 2 में। अब इसमें की कौन सी इतनी कंफ्यूजन की बात थी जो मैंने इतना मुश्किल सवाल कर लिया था आपसे, मुझे समझ से ही बाहर था। जिसने किताब जनाइज का टेस्ट दिया होगा, क्या उसको नहीं पता होगा ये बात? आप सल्लल्लाहु अलैहि वसल्लम को कितने कपड़ों में दिया गया था? औरत के लिए आप इस तरह करते हैं, मर्द को नहीं 5 कपड़ों में दे देते। औरत के लिए भी असल में होते वो 3 ही है, उन्हीं को हम कट कर देते ना, एक को ऊपर काट दिया, ऊपर कर दिया हिजाब, एक को नीचे काट दिया, उसको बना दिया कमीज, एक को नीचे कर दिया, उसको तयबंद कर दिया, होती तो वो एक ही चादर है ना। हाँ, हमने 3 ही पढ़ा, तो जब 3 आपने पढ़ा तो फिर कहीं 5 तो पढ़ा ही नहीं आपने। तो वो उसके पीसेज हैं, वो जो औरत का है ना वो उसके पीसेज हैं एक ही चादर के। हमने कटिंग अपनी सहूलत के लिए कर ली है कि अलग अलग चादरें नहीं हमने ली, एक चादर का आप हिजाब बनाती हैं, एक की आप कमीज बनाती हैं और एक की आप तयबंद बनाती हैं, पहले ये बताएंगे ऐसा होता है? नहीं ना होता, वो एक चादर होती है जिसमें से हम ये कटिंग करते हैं, छोटा सा तो हिजाब होता है और फिर वो इसलिए ताकि थोड़ा सा वो हमारे लिए आसानी हो जाए, हम उसको थोड़ा सीने पे भी डाल देते हैं, फिर जरा थोड़ा बेहतर हो जाए। ठीक है, अल्हम्दुलिल्लाह, शुक्र है अल्लाह का कि आपको अब आप लोगों को ये बात समझ आ गई। जिसको अभी भी कंफ्यूजन है इस क्वेश्चन में, अब जरूर मुझे बताएं, क्योंकि उस वक्त तो मैं नहीं आप लोगों को बता सकती थी, लेकिन अब मैं आपको फिर डिटेल में बता सकती हूँ। सबको क्लियर हो गया ये? अच्छा जी, अगला क्वेश्चन है 39। हज किरान में उमरा से फारिग होकर एहराम खोल दिया जाता है, फिर हज के लिए दोबारा एहराम बांधा जाता है। हज किरान में उमरा और हज दोनों के लिए एक ही एहराम बांधा जाएगा या उमरा ही नहीं किया जाएगा बल्कि सिर्फ हज किया जाएगा? अब इससे पता मुझे चल जाएगा कि आप लोगों को हज तमत्तु, हज किरान और हज इफराद का फर्क पता है या नहीं पता, ये क्वेश्चन इसलिए है। तो जाहिर है हज किरान में क्या होता है, एक ही एहराम में होता है जी, एक ही एहराम में होता है, तो वो उमरा और हज तो दोनों के लिए एक ही एहराम बांधा जाता है। तो ये तो आसान था ना, ये तो आप लोगों को जिनको भी किस में पता है वो तो अल्हम्दुलिल्लाह, चलो शुक्र है, कोई तो आपको आसान लगा। आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी पूरी जिंदगी में डैश हज किया और डैश उमरे की जी, ये एक ही हज किया था ना, हज तो एक ही है और 4 उमरे हैं। ठीक है, तो नंबर टू ये भी रटने वाला जो क्वेश्चन होता है वो मेरे ख्याल आपका ज्यादा आपको सही लगता है, जिसमें थोड़ा सा भी सोचने की बात होती है उसमें आप फिर घबरा जाते हैं ना। चलिए, काबा के 2 किनारे यमानी कहलाते हैं। अब वो 2 किनारे कौन से वाले तरफ के 2 किनारे? नंबर 1 है हिजर अस्वद और रुकने यमानी वाले। तो जाहिर है जो यमानी कहा है तो उसके अंदर कुछ यमानी तो होगा ही, रुकने यमानी तो कुछ ना कुछ आएगा ना जी, तो नंबर 1 ही है। ठीक है, अच्छा जी, तलबिया कब तक पढ़ना होता है? अच्छा, ये बहुत इंपॉर्टेंट क्वेश्चन आ गया, तलबिया कब तक पढ़ना होता है? अभी तक शायद अगर आपको नहीं पता तो मैं आपको ये हदीस बता देती हूँ, ठीक है? आप हदीस सामने रख के तो फिर तो ना मेरी जुबान खुल सकती है ना किसी और के, कोई बताए कौन सी हदीस?
क्या अभी मुझे निकालनी पड़ेगी। वो वाज़े हदीस है कि 805 है। कि कब तक आपने पढ़ना है, इसलिए मैंने ये सवाल आपको दिया था क्योंकि ये भी वहां पे बहुत ज्यादा कंफ्यूजन थी इस चीज के ऊपर, हज के ऊपर, कि कब तक पढ़ेंगे। कोई लोग बेचारे पढ़ते ही जाते हैं, पढ़ते ही जाते हैं, उनको यही नहीं पता कि कब तक पढ़ना है। तो वो बेचारे वो जब शुरू होते हैं, हाँ जी जज़ाकअल्लाह खैर। तो ये आप 805 हदीस देख लें। 805 हदीस, हाजी जुमरा अकबा की रमी शुरू करने तक लबैक पुकारता जाए। तो इसके अंदर हदीस जब सामने आ गई, तो चाहे कोई रिव्यू में कुछ कह रहा है, चाहे कोई सर ने कुछ कहा है, सब की बातें नालिफाई हो जाती। और अगर आपको कंफ्यूजन हो कि हदीस कुछ कह रही हो, आपने रिव्यू में कुछ और सुना है, या तो सिर्फ आप रिव्यू सुनते हैं और हदीस नहीं पढ़ते, हदीस जरूर पढ़ें। अगर आपको वहां पर लगे कि इन दोनों में कुछ फर्क आ रहा है, फौरन मुझे बताएं कि ये कुछ बात है जो हमें समझ नहीं आ रही, कि आपने रिव्यू में ऐसा बोला है और इस तरह से लिखा हुआ है। बात ये, एक बात समझने, देखिए एक बात होती है कि एहराम की हालत में जी हम कौन सा जिक्र करें, सबसे अच्छा कौन सा जिक्र है। तो एहराम की हालत में सबसे अच्छा जिक्र तो तलबिया ही है। अब एक दूसरा क्वेश्चन ये है कि तलबिया कब तक पढ़ना है। तो वो तो अभी देखिए, जब रमी की है तो अभी तो एहराम नहीं खुला, लेकिन तलबिया अब बस रोक देना, बस तलबिया यहां तक है। इसमें क्या कंफ्यूजन हुई थी बताएं, क्योंकि ये वाज़े हदीस है ना, इसमें तो कोई ऐसा भी नहीं कि आपने इस्तेलाम की तरह इसको कुछ और समझ लिया। वो तो चलो मुझे समझ सकती हूँ अगर किसी बुक में रॉन्ग ट्रांसलेशन की दिए, मगर यहाँ पे तो ये साफ लिखा हुआ है। अगर आपने कोई नोट्स अपने नहीं भी देखे, तो यहाँ पे लिखा हुआ है आखिरी लाइन देखे, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बराबर लबैक कहते रहे ताकि जो मेरा अकबा पर पहुंच गए और वहां आपने कंकड़ियां मारी। ठीक है, अब तो नहीं कंफ्यूजन, अब की वक्त की बताएं, उस वक्त तो आपको, लेकिन अब क्लियर हुआ है कि अभी भी नहीं हुआ क्लियर। अच्छा यहाँ पे देखें हदीस के अंदर, अच्छा अब क्लियर हो गया जी, जिनको नहीं क्लियर हुआ वो बताएं। RS009 अब बताएं, अब हो गया अल्हम्दुलिल्लाह, शुक्र है अल्लाह का। जब हदीस सामने आ जाए ना, तो देखें कोई किसी की भी बात नहीं, ये आपको हमेशा के लिए एक रूल समझ लेना कि हदीस के आगे किसी की बात नहीं ठहर सकती। हाँ जी इंशाल्लाह वहीं तक पढ़िएगा। अब आप बताएंगे जब आप लोग हज पे गए थे, कि आप लोगों को ये बात पता थी, जाहिर नहीं पता होगी जो आपने टेस्ट में भी रॉन्ग की है, जिन्होंने हज कर लिए हैं, क्या पता थी अब देखें कितनी बड़ी बात आपको पता चली है। तो इसके पर बजाय शुक्र गुजारी करने के, आप इस पर रो रहे हैं कि हमारे नंबर कट गए। अच्छा इसलिए कि पता ही नहीं था ना, जब भी तो आप सोच रही हैं कि कब याद करने की कोशिश करेंगे, आपको याद इसलिए नहीं आ रहा कि आपको नहीं पता कि आपने कहाँ तक पढ़ा था। तो बस भेड़ चाल होती है, पढ़ते ही जाते हैं, पढ़ते ही जाते हैं बेचारे, वो तवाफ वादा करने भी जा रहे हैं तो पढ़ते ही जा रहे हैं। ठीक है जी इंशाल्लाह ताला, अल्लाह ताला वाकई हमारे नसीब में करे दोबारा हज पे जाना। तो अब सोचते हैं कि कितनी सारी चीजें जो हमें जाननी चाहिए थी हज पे जाने से पहले, लेकिन हज पे जाने से पहले अक्सर लोगों को इसे नावाकफियत होती है। बस हज की तैयारी ये होती है हमारी के चादरें कहाँ से मिलेंगी और चप्पलें कहाँ से मिलेंगी और तस्वीर कहाँ से मिलेगी और दुआओं के कार्ड हमें कहाँ से मिलेंगे, ये कुछ नहीं पता होता कि आगे क्या करना है वहां पे। तो इसके लिए तो वाकई पूरी वर्कशॉप्स होनी चाहिए। मैं तो आप लोगों को इंकरेज करूंगी कि आप लोग अब देने वाले बने ऐसी वर्कशॉप्स ये जो हज की। जी हाँ बिल्कुल, चप्पल भी वो वाली कि फ्लिप फ्लॉप ना मिलेगी तो पता नहीं क्या हो जाएगा। अच्छा जी, आरफा के दिन जब मीना से आराफात जाएं तो डैश पढ़ सकते हैं। अब ये अगली हदीस में है कि क्या क्या आप पढ़ सकते हैं, चाहे आप वो पढ़ें चाहे वो। भी किसी को ये नहीं होगा तकबीरात पढ़ रहा तो आप कहेंगे नहीं नहीं ये नहीं, अब तुम क्या तकबीरात पढ़ रहे, तो तलबिया पढ़ना होता है इसमें। एटलीस्ट जी बिल्कुल आपकी बात सही है कि एटलीस्ट कुरान जरूर पढ़ के जाए हज पे। सिंगल, तो बोथ पढ़ सकते हैं। अब ये भी एक ऐसी चीज है जो बहुत लोग इतनी हार्ड एंड फास्ट रूल समझ के ना बस की थलबियों से हटना नहीं है, कुछ और नहीं मुंह से बोल सकते। बाद लोग जिनको पता होता है वो तकबीरात भी पढ़ लेते हैं, वो उनके मुंह देखते हैं कि ये क्या पढ़ रहे हैं, हम ये पढ़ रहे हैं, पता नहीं वो पढ़ना है कि ये पढ़ना है। तो अब आपको इंशाल्लाह इसमें भी नहीं कंफ्यूजन रहेगी कि हम दोनों पढ़ सकते हैं। अच्छा जी, अगला सवाल देखें। एहराम की तमाम पाबंदियों से, जब आता है ना तमाम, तो फिर आपको पता होना चाहिए कि तमाम पाबंदियों से निकलने के लिए जरूरी है कि क्या क्या किया जाए। आपको पता है रमी कुर्बानी और सर मुंडवाने से आप तमाम पाबंदियों से नहीं निकल आए, एहराम से तो निकल आते हैं, लेकिन एक पाबंदी आपको पता है कि उस वक्त भी रहती है। और अल्लाह अकबर, ये तो ऐसी बात है, इसलिए भी मैंने ये आपको दिया है। हाँ जी, नंबर टू शाबाश, कि इसको तो बेचारे जो इमाम होते हैं वो जब से यहाँ से लोगों को लेकर चलते हैं वो इसी बात को इतना जोर देते हैं, इतना जोर देते हैं कि वहां पे एयरपोर्ट पे भी जितनी देर बैठे हुए हैं वो यही बात दोहराते रहते हैं, भैया आप जो तवाफ और सही से पहले आप मियां बीवी का ताल्लुक नहीं कर सकते। और वहां पे कई चीजें आपको फिर यानी एक अजीब भी लगने लगता है कि बार बार वही चीज एक रिपीट होती जा रही है, जो कि मतलब एक अजीब सी बात, शर्मनाक भी हो, शर्म भी आती है उसके अंदर। तो आपको जब पहले से पता होगा ना तो आप अपनी खवातीन को इस चीज का बता सकती हैं। मैं तो आप लोगों को नेक्स्ट हज की देख रही हूँ कि आप लोग अमीरा बन के जाए, तो आप फिर अपनी औरतों को भी बता सकती हैं कि ये बात है और इस तरह से। और अक्सर औरतें होती नहीं, मर्द इमाम होते हैं और वही औरतों को भी डील करते हैं और मर्दों को भी जाहिर है वही बता रहे होते हैं। तो उस वक्त एक कुछ ज्यादा बातें समझ नहीं आती, इंसान सोचता ही रहता है कि अब क्या पूछा जाए और क्या नहीं पूछा जाए। तो इसलिए ये सवाल भी बहुत इम्पोर्टेंट है जो आपको याद होना चाहिए, समझना चाहिए। अयाम में तशरीक डैश हैं, कौन कौन से हैं? 11, 12, 13, 10, 11, 12, 9, 10, 11। जी जी शाबाश, 11, 12, 13। जी मेरी तो दुआ है अल्लाह ताला ले जाए, अब हमने याला अब हमने किताब अल हज भी पढ़ ली है, अब तो तू हमें ले जा। पता नहीं कैसे कैसे हज किए हम सब ने पहले, जिन्होंने भी कर चुके हैं। तो अब ये लुलू अल मरजान पढ़ के अल्हम्दुलिल्लाह हमें ये है कि कोई चीज़ इसमें ऐसी नहीं है कि जो पता नहीं ऑथेंटिक ना हो, वीक हो या कुछ हो, कोई शक नहीं। अल्हम्दुलिल्लाह सारी अहदीस बहुत, यानी कुरान के बाद जो सबसे ऑथेंटिक किताब है वो ये है। और इसके अंदर जब हदीस आ गई तो अब हमें तो किसी और से ना पूछने की जरूरत ना कुछ कहने की जरूरत। अल्हम्दुलिल्लाह जब हमने ये पढ़ ली तो इतना शरह सदर हो जाता है और फिर कितनी ज्यादा आसानी हो जाएगी आपको कि आप जब इनके मुताबिक आप फिर हज करेंगे, फिर वो फिकही मसाइल में भी नहीं पढ़ने की जरूरत। वहां पे हनफी कुछ कह रहे होते हैं, शाफी कुछ कह रहे होते हैं, कुछ और कह रहे होते हैं, तो आप फिर आराम से अपना खुद कर सकते हैं और लोगों को भी गाइड कर सकते हैं। यू बिकम आर अमीरा एंड टेक अस इन, अल्लाह अकबर, अल्लाह करे कि ऐसा हो, अल्लाह वो दिन दिखाए हमें। इंशाल्लाह ताला इस दफा हम वाकई हज मबरूर करने के काबिल हो जाए। हाँ जी बिल्कुल, आई एम रीडिंग एंड लिसनिंग अगेन एंड अगेन फ्रॉम यू, स्टिल नॉट अट remember and understand all. बिल्कुल आपकी बात सही है कि देखिए ये ऐसा टॉपिक है कि चूंकि हम नमाज की तरह को रोज हज तो कर नहीं रहे होते ना, हर साल करते हैं रमजान की तरह, तो इसके अंदर कितनी जरूरत है कि जब कोई जाने लगे तो कम अज कम 2-4 महीने से वो इस चीज को वाकई बार बार पढ़े, सुने और किसी से इसके बारे में वर्कशॉप ले, कुछ इस तरह से कुछ उसका इंतजाम होना चाहिए। ये वो चीज नहीं है कि जो आप बस एक वो वर्कशॉप देते हैं जो आपको लेकर जा रहे हैं, जो भी कंपनी है वो एक दफा एक वर्कशॉप देती है और उसके अंदर इंसान के सर के ऊपर से गुजर रहा होता है कि मीना क्या, तो मुजल्फा क्या, तो हज किरान क्या और हज तमत्तु क्या। अब अल्हम्दुलिल्लाह मुझे उम्मीद है कि आप लोगों को ये सारी बातें इतनी फेमिलियर लग रही, आप मुझे सच बताएं कि जब आप वाकई पहली दफा गए थे हज पे तो क्या ऐसे ही नहीं लग रहा था कि क्या बातें ये कर रहे हैं, सर से गुजरता जाता है, कुछ समझ नहीं आता क्या बोल रहे हैं। जब तक आप जाके खुद भी देख नहीं लें और फिर भी आपने देख भी लिया तो सारी चीजें समझ नहीं आती। फिर अब देखें कितनी सारी चीजें आप हालांकि देख चुके हैं, आप लोग हज कर चुके हैं अक्सर आप में से, मगर क्या ये सारी बातें पता थी? करने के बावजूद ही नहीं पता। चलो जिनको 20 साल हो गए, 25 साल हो गए किए हुए, वो तो अलग बात है, जिनको 2-3 साल हुए हैं क्या उनको भी नहीं अभी तक याद?
नहीं याद होती, पता ही नहीं होती क्योंकि क्या। बिल्कुल आपकी बात सही है कि वाकई ये टॉपिक इतना इंजॉयबल था, और ऐसे लगता है कि ऐसे लगता है कि हम वापस हज के सफर पे चले गए या साथ साथ हज करते जा रहे हैं तसव्वुर में। सो इफ कैन नॉट डू तवाफ इफादा सो इट्स ओके। हाँ जी हाँ जी, अगर आप तवाफ इफादा आपने कर लिया है लेकिन किसी मजबूरी के तहत आप तवाफ विदा नहीं कर सकते तो फिर ओके। जैसे मसलन हम लोग ने तवाफ इफादा किया और उसके बाद उन्होंने कहा कि भाई इतना अरबाश और इतना वहाँ पे जो भी था और उसी वक्त निकलना भी था, और तो फिर उन्होंने कहा कि बस ये तवाफ इफादा ही काफी है, वहाँ पे उन्होंने फतवा दे दिया था। यानी हाइजा के लिए तो है, लेकिन बाकी भी चंद ऐसे कुछ हालात अगर ऐसे कुछ हो जाए तो फिर आपके लिए तवाफ़े विदा करना फिर जरूरी नहीं, फिर तवाफ़े इफ़ादा ही उसकी जगह किफायत कर लेता है। ठीक है, तो अदर वे राउंड नहीं है, तवाफ़े इफ़ादा तो करना ही करना है, तवाफ़े विदा के अंदर ऑप्शन हो सकती है, एक्सेप्शन हो सकती है। ठीक है, ये समझ आ गई बात। अगर आज आज इतना ही हम कर लें, नेक्स्ट टाइम इंशाल्लाह किताबों में का कर लें तो ठीक है आप लोगों के लिए। इंशाल्लाह ताला आज क्लास नहीं होगी, सर को कुछ पहुंच गए वापस अल्हम्दुलिल्लाह खैरियत से, लेकिन कुछ मजबूरी की वजह से वो आज क्लास नहीं ले सकते, तो इंशाल्लाह ताला फिर हम नेक्स्ट टाइम, चूंकि आज भी क्लास नहीं होगी तो कुछ नया तो पढ़ा नहीं होगा, तो हम इंशाल्लाह ताला कोशिश करें ये कि किताबों में का कर जितना हमारा रिव्यू बाकी बच गया वो इंशाल्लाह हम नेक्स्ट टाइम करें। ठीक है, जज़ाकुमुल्लाह खैरन कसीरा। سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك وإياك بارك الله فيك. ان شاء الله تعالى جی کتاب الصيام کا میں ڈر ڈر کے بول نہیں رہی تھی کہ آپ کو کہیں گے کہ ابھی اس کا تو گزرا ہے اور اگلے ٹیسٹ کی بات ہو رہی ہے. آمین یا رب العالمین. تو آپ لوگ بتائیے کہ آپ لوگ کب دینا چاہیں گے किताब उस्याम का, और बड़ी जबरदस्त टाइमिंग आ रही है हमारी किताब उस्याम की टेस्ट की, है ना, कितनी अच्छी टाइमिंग है ना, क्योंकि उसके बाद एक आध महीने बाद ही इंशाल्लाह ताला रमजान है अल्हम्दुलिल्लाह। बिल्कुल, तो अच्छा जी हम देख लेते हैं डेट्स, देखिए ये मंथ तो ओवर हो गया, अब आप लोग अगर करना चाहते हैं तो 3 वीक्स आपको दें या 2 वीक्स। अच्छा, और क्वेश्चन पूछे इंशाल्लाह, ठीक है। आप लोग बस दिल पे ना लिया करें कि आए हाय अब इतने हमारे गलत हो गए, वो गलती भी खैर है जिसके अंदर आप लर्न करते हैं और जिसमें आप सही अप्लाई कर सकें। अगर वाकई हम नियत ये कहते हैं ना कि हमारी नियत ये है कि हम लर्न करें, अगर आप वाकई सीखने के लिए आए हैं ना तो फिर गलतियों से ना घबराया करें, गिरते हैं शायद सवारी मैदान जंग में। ठीक है, आपने माशाल्लाह डेयर किया किताब हज पढ़ना और हदीस पढ़ना, तो तब नंबर भी कभी कम आएंगे कभी बेहतर आएंगे, और अगर पढ़ते ही ना ये सोच के आए कितना मुश्किल होगा, आप उनसे बहुत बेहतर हैं जो पढ़ते ही नहीं है ये सोच के गलती होगी और फिर टेस्ट में नंबर नहीं आएंगे और फिर ऐसे होगा तो हमने टेस्ट ही नहीं देना या फिर हमने पढ़ना ही नहीं, तो हम टेस्ट से घबराते हैं। तो जिन्होंने अटेम्प्ट किया उनका अटेम्प्ट करने में भी खैर। जी बिल्कुल, 3 वीक्स ठीक है, सीनियर सिटीजन ने अगर कह दिया 3 वीक्स, अच्छा आप एक्साइटेड हो जाते हैं, चलें ठीक है, जब नंबर कम आते हैं तब पूछ रही हूँ कि एक्साइटेड होते हैं या नहीं। नाम नहीं बताऊंगी लेकिन किसी ने मुझे कहा बहुत दुआएं दी और बहुत मोहब्बत के पैगाम भेजे जब उन्होंने टेस्ट किया लेकिन जब उनकी गलतियां आई अब मुझे उसके बाद भी पता कि उन्होंने मुझे कितनी दुआएं दी होंगी और कितनी मोहब्बत निकली होगी उनकी और पता है किसको क्योंकि मैं किसकी बात कर रही हूँ। अच्छा ठीक है, फिर इंशाल्लाह 18th सही है। अब वही बात पूछते हैं जो मैं कहती नहीं, चले जिनको पता है ना, जिन्होंने ये बहुत मोहब्बत मुझे पैगाम भेजे थे उनको पता है। अच्छा जी 18th फिर इंशाल्लाह, 18th अप्रैल।
किताबु सियाम की 18, ठीक है इंशाल्लाह। नहीं नहीं आप नहीं थे इंशाल्लाह ताला 18 अप्रैल। फिर ईमेल्स भी सबको कर, जो लोग यहाँ पे नहीं है आप सबको बता दीजिए कि 18 अप्रैल को। और तो नहीं हमारा कोई रह गया ना, चैप्टर सारे हो गए हैं ना। अब इंशाल्लाह किताब उसे हम अकेला ही होगा तो काफी क्वेश्चन इसमें से इंशाल्लाह हो सकते हैं। चलिए अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह, ठीक है। जज़ाकुमुल्लाहु खैरन कसीरा, रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम وتوب علينا إنك أنت التواب الرحيم. صلى الله تعالى على خير خلقه محمد وعلى آله وصحبه أجمعين برحمتك يا أرحم الراحمين. آمين يا رب العالمين.